الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. پچھلے اتوار کو آپ ان سے کچھ ساتھی جمع ہوئے تھے تو اس عاجز نے سورہ فاتحہ کے اوپر ہی کچھ بات کری تھی. امید ہے آپ کو یاد ہوگا جو موجود تھے ان کو کہ سورہ فاتحہ کی ابتدائی آیات کے اوپر اتنی زیادہ بات نہیں ہوئی تھی, لیکن جو آخر کی آیات ہیں خصوصاً اہدنا الصراط المستقیم تو یہاں سے بات شروع کی تھی کہ اللہ رب العزت نے اپنے قرآن عظیم و شان کے بالکل ابتدا میں ہی ہمیں ایک دعا سکھائی, اپنی تحمید سے, اپنی حمد و ثنا سے اس کا آغاز کیا, اللہ تعالیٰ کی بڑائی بیان کری. یعنی اللہ تعالیٰ نے ہم سے اپنی بڑائی بیان کروائی, مالک یوم الدین. پھر اس کے بعد ایک پلیج کروایا, ایک وعدہ کروایا ہم سب سے کہ ایاک نعبد و ایاک نستعین, کہ ہم صرف اور صرف آپ ہی کی عبادت کرتے ہیں اور آپ ہی سے مدد مانگتے ہیں. تو جب مدد مانگنے کا اللہ تعالیٰ نے ہمیں سکھلا دیا کہ بھئی دعا ایسے مانگنی ہے کہ صرف اور صرف آپ ہی سے ہم مدد مانگتے ہیں, تو اب اس مدد مانگنے کی تفصیل بھی بیان فرما دی کہ اللہ تعالیٰ سے مدد مانگنے کا طریقہ کیا ہے. کہ اللہ تعالیٰ سے مانگو کہ اہدنا الصراط المستقیم, کہ ہمیں صراط مستقیم تک پہنچا دیجئے, ہدایت دے دیجئے, اس پر چلا دیجئے. تو نستعین, اللہ تعالیٰ سے مدد مانگنا, تو یہ بتلا دیا کہ یہ مدد تم پر آئے گی کیسے, کہ جب تم صراط مستقیم پر چلو گے. یا ان ادر ورڈز کہ اللہ کی مدد آنے کی شکل یہی ہوگی کہ تم صراط مستقیم پر چلنا شروع ہو جاؤ گے. یہی ہے اللہ کی مدد, ٹھیک ہے, یہی ہے اللہ تعالیٰ کی اصل مدد, اور یہی ہے اللہ تعالیٰ کی الٹیمیٹ مدد, یہی ہے اللہ تعالیٰ کی کامل مدد کہ صراط مستقیم پر تم چلنا شروع ہو جاؤ, سیدھے راستے کے اوپر چلنا شروع ہو جاؤ. کیونکہ اب ہم بہرحال وہ باتیں آگے بھی اللہ نے توفیق دی تو کریں گے, لیکن ابھی بھی چھوٹا سا ایک اس کا کہ ہم مدد جب مانگتے ہیں تو ہماری مدد, ہمارے ذہنوں میں مدد کے لیے کچھ پہلے سے پری کنسیوڈ آئیڈیاز ہوتے ہیں, پہلے سے ذہن کے اندر کچھ بات بنی ہوئی ہوتی ہے کہ جی مدد مجھے چاہیے, تو اب مدد کا مطلب کیا ہے کہ میں جیت جاؤں, ٹھیک ہے, مجھے کسی اسپورٹس کے اندر مدد چاہیے تو مدد کیا ہوگی کہ میں اسپورٹس کے اندر جیت جاؤں گا, مجھے امتحانات کے اندر مدد چاہیے بچے لوگ تو اللہ تعالیٰ سے مدد مانگ رہے ہیں, اللہ میری مدد فرما دیجیے, تو مدد کا مطلب کیا سمجھ رہے ہیں کہ میرے گریڈز اچھے آ جائیں, مجھے اے اسٹار مل جائے, مجھے فرسٹ گریڈ مل جائے, مجھے سیکنڈ پوزیشن مل جائے, بلکہ سیکنڈ میں نہیں فرسٹ پوزیشن مل جائے, یا یہ کہ اپنے کسی اور دشمن سے لڑائی ہو رہی ہے تو مدد مل جائے کا مطلب یہ کہ میں اپنے دشمن کو ہرا دوں اس والی لڑائی کے اندر, چاہے وہ ڈومیسٹک لیول کی کوئی لڑائی چل رہی ہو, چاہے وہ کسی باہر کے لیول کی کہا جائے دفتر کے اندر چل رہی ہو, چاہے ملک کے لیول پہ لڑائی چل رہی ہو, تو مدد کا مطلب کیا ہے کہ مدد آئے گی میں دشمن کو ہرا دوں گا, ٹھیک ہے, اور میں جیت جاؤں گا, سکسیڈ ہو جاؤں گا. لیکن اللہ رب العزت جس نے مدد کرنی ہے, جس سے مدد کرنے کا ہم نے وعدہ کیا کہ آپ سے ہی حد ہم مدد مانگیں گے, تو اس نے مدد کی تعریف کیسے کری, اہدنا الصراط المستقیم, کہ صراط مستقیم کے اوپر ہمیں چلا دیجئے. تو اللہ تعالیٰ کی مدد کو بھی اللہ رب العزت نے ڈیفائن کر دیا, ریسٹرکٹ کر دیا کہ دیکھو میری مدد جو ہے نا وہ تو آئے گی تمہیں صراط مستقیم پر چلانے کی شکل میں, یہی ہے میری مدد اور یہی ہے تمہاری کامیابی. باقی دنیا کے اندر کسی کانکیسٹ کے اندر، کسی لڑائی کے اندر، کسی امتحان کے اندر جیت جانا، اچھے گریڈ لے کر کے آ جانا، اپوننٹ کو جو ہے وہ ہرا دینا، یہ کوئی میری طرف سے نہیں ہے. ہو بھی سکتا ہے، نہیں بھی ہو سکتا، میں نہ کروں تمہاری مدد اس کے اندر، اپنے دشمن کو ہرانے کے لیے، اچھے گریڈ لانے کے لیے، اچھی نوکری ملنے کے لیے. ہو سکتا ہے میں اپنی حکمت میں وہ تمہارے لیے اچھا سمجھتا ہی نہیں ہوں کہ جس سے تمہیں فائدہ ہوگا، تو اس وجہ سے پھر میں اگرچہ کہ تم مجھ سے مانگ رہے ہو گے لیکن میں تمہیں اس طریقے سے نہیں مدد کروں گا جیسے کہ تم چاہتے ہو، میں تمہیں ایسے مدد کروں گا جیسے کہ میں چاہتا ہوں اور میں سمجھتا ہوں کہ تمہاری مدد ہوگی. اور وہ کیا ہے؟ وہ ڈیفائن کر دیا کہ وہ تو ہے صراط مستقیم کے اوپر چلنا، جس کے بارے میں کوئی شک و شبہ نہیں ہے کہ پتہ نہیں صراط مستقیم پر چل کر کے پھر ہم جیتیں گے کہ نہیں جیتیں گے. نہیں، وہ تو جیت ہی جیت ہے، صراط مستقیم تو جیت ہی جیت ہے. اچھا، یہ تو بات ہو گئی صراط مستقیم کے بارے میں. اب آگے بھی کہ بھائی دیکھیں، ایک طالب علم جو ہوتا ہے نا، جس کو علم کی طلب ہوتی ہے، تو وہ غور سے بات سنتا ہے اور پھر اس کے ذہن میں سوال آتے ہیں. جو بات کی جا رہی ہے، جو استاد بات کر رہا ہے، جو معلم، جو شیخ، جو ٹیچر بات کر رہا ہے، تو جو شاگرد علم کی طلب کے ساتھ وہاں پہ بیٹھا ہوتا ہے اور غور سے بات سن رہا ہوتا ہے، تو جیسے جیسے استاد کا جملہ اس کے کانوں میں پڑتا ہے، اس کے دماغ کے اندر فوراً سے وہ پروسیس ہو رہا ہوتا ہے. اور پروسیس ہونے کے اندر دونوں صورتیں ہو سکتی ہیں، کہ یا تو اس کو بات کلیئر ہو گئی، سمجھ میں آ گئی، یا اس کے ذہن میں ایک کوشچن پیدا ہو گیا کہ بھائی کیا مطلب ہے اس کا، استاد صاحب کا اس بات سے کیا مطلب ہے. تو ایک اچھا طالب علم جب قرآن مجید میں یہ اہدنا الصراط المستقیم پڑھتا ہے، تو اس کے ذہن میں یہ سوال ضروری آ کے رہتا ہے اور آنا چاہیے. یہی اس کے اچھے طالب علم ہونے کی گارنٹی ہے کہ وہ یہ پوچھے کہ صراط مستقیم ہے کیا، یہ سیدھا راستہ ہے کیا، کیا یہ کانکریٹ سے بنی ہوئی کسی ہائی وے کا نام ہے، کیا یہ کوئی ایئر کے اوپر پیتھ ویز ہے جس کے اوپر جہاز چلتے ہیں اور وہ ایک شہر سے دوسرے شہر تک پہنچ جاتے ہیں. یہ کس کیا ڈیفینیشن کیا ہے صراط مستقیم کی نا، کہ جس کے بارے میں ہم اللہ تعالی سے مانگ رہے ہیں ہدایت، تو اب اس کے اوپر صراط مستقیم کیا ہے. اللہ رب العزت کے لیے یہ عین ممکن تھا کہ اللہ رب العزت اس کو اوپن چھوڑ دیتے، کھلا چھوڑ دیتے، ہاں بھائی گو فگر اٹ آؤٹ یور سیلف. اب خود سے سوچو کہ صراط مستقیم کیا، میں نے تمہیں دماغ نہیں دیا، کیا میں نے تمہارے دماغ کے اندر سوچنے سمجھنے کی صلاحیت نہیں دی، کیا تم جو ہے وہ دیکھ کر کے کہ کوئی چیز تمہیں جلانے والی ہے اب تم اس سے بچنے کا فیصلہ نہیں کر سکتے کیا خود سے، کیا چیز جو ہے وہ تمہیں فائدہ پہنچانے والی ہے کیا تم خود سے فگر آؤٹ نہیں کر سکتے کہ اچھا یہ چیز میری فائدہ پہنچانے والی ہے. تو عقل میں نے تمہیں دی ہوئی ہے، دماغ میں نے تمہیں دیا ہوا ہے، انلیس کہ کسی کا دماغ جو ہے وہ مینٹلی ریٹارڈڈ ہو یا کوئی فزیکل فالٹ ہو اس کے اندر، تو پھر تو وہ ایکسیپشن میں آ جاتا ہے، اس کے اوپر تو پھر کوئی اصول اپلائی ہی نہیں ہوتے، وہ تو ایکسیپشن ہے نا. لیکن ادروائز تو ساری ہیومینٹی کے پاس اللہ تعالیٰ نے دماغ دیا ہے، دماغ کے ساتھ عقل دی ہوئی ہے. تو اللہ رب العزت ایک آپشن یہ تھا نا، ایک راستہ یہ تھا نا کہ بھائی عقل دیے نا، اب صراط مستقیم میں فیصلہ کرو، خود سے کرو. لیکن اللہ رب العزت نے ہمیں بنایا ہے، جیسا کہ ہم سب جانتے ہیں اور مانتے ہیں اس بات کو، اللہ رب العزت نے ہمارا دماغ بھی بنایا ہے اور دماغ کے ساتھ جو ہمیں عقل کی سوچنے سمجھنے کی صلاحیت دی ہے، وہ بھی ہماری اپنی کریٹ کی ہوئی نہیں ہے، اپنی جو ہے وہ پہنچی ہوئی نہیں ہے کہ ہم سوچنے سمجھنے کی صلاحیتیں ہم نے، بلکہ وہ بھی تو اللہ کی دی ہوئی ہے نا، دماغ بھی اللہ کا دیا ہوا، عقل بھی اللہ تعالیٰ کی دی ہوئی. تو اللہ تعالیٰ کو یہ بات پتا ہے کہ میں نے صراط مستقیم تک پہنچنے کی صلاحیت ان بندوں کو اپنے دی ہی نہیں ہے، میں نے یہ ایبلٹی اس میتھ کو پروسیسر میں یا اس پروسیسر کے اندر جو یہاں پہ فٹ کیا ان کے دماغ، ان کے سر کے اندر، یہ میں نے صلاحیت رکھی ہی نہیں ہے. دنیا کے چھوٹے موٹے نفع اور نقصان جو ہیں یہ پہچان لیں گے تجربے کے ذریعے سے، مشاہدے کے ذریعے سے، دوسروں کو دیکھ کر کے، لیکن جو صراط مستقیم ہے، جو کہ کمپلیٹ کامیابی ہے، 100% گارنٹیڈ کامیابی ہے، اور صرف اس دنیا کی نہیں بلکہ اگلی ہمیشہ ہمیشہ کی زندگی کامیابی ہے، اتنی ان کے اندر صلاحیت نہیں ہے. کہ یہ خود سے اس کو فگر آؤٹ کر سکیں گے. تو اللہ تعالیٰ نے اس کو اوپن اینڈڈ نہیں چھوڑ دیا بلکہ اس کو پورا ڈیفائن کیا کہ صراط الذین انعمت علیہم, کہ یہ وہ راستہ ہے ان لوگوں کا جن کے اوپر آپ کا انعام ہوا, یعنی ان لوگوں نے جیسے زندگی گزاری اور لوگوں کو سکھایا زندگی گزارنے کا طریقہ صراط مستقیم, تو وہ والا راستہ ہے. اچھا یہاں پر بھی بات ختم ہو جاتی, ہاں بھی ان لوگوں کا راستہ ہے صراط مستقیم, لیکن یہاں پر بھی بات نہیں ختم کری بلکہ اس کا جو نیگیٹو سائڈ تھا کہ جو صراط مستقیم نہیں ہے اس کو بھی ڈیفائن کر دیا, غیر المغضوب علیہم ولا الضالین, کہ ان لوگوں کا راستہ نہیں کہ جن کے اوپر آپ کا غضب ہوا اور وہ لوگ جو کہ راستے سے پھٹک گئے, گمراہ ہو گئے, راہ کو گم کر بیٹھے, ان لوگوں کا راستہ نہیں. ٹھیک ہے, تو یہاں پر ہم یہ ساری بات کیوں کر رہے ہیں, وہ اس لیے کر رہے ہیں کہ اپنی عقل سے صراط مستقیم تک پہنچنا یہ ہمارے بس میں ہمارے پروردگار نے رکھا ہی نہیں, بلکہ بالکل ابتدائی میں اس کو ڈیفائن کر دیا اور باقی اس کی جتنی تفصیلات ہیں وہ بقیہ قرآن مجید کے اندر, اور پھر قرآن مجید کی سب سے پہلی تشریح جو کہ حدیث مبارکہ کی شکل میں نبی علیہ السلام کی زندگی کی شکل میں آپ کے اقوال افعال اخبار ان کی شکل میں ملی, اس میں اس کی ساری کی ساری تشریحات رکھی, اور پھر ان سے سیکھنے والے جو اگلی جنریشن کے لوگ تھے ان کی سمجھ کے اندر ان کی کتابوں کے اندر اس کی تفصیلات رکھی. تو اللہ تعالیٰ نے اس کو ہمارے اوپر نہیں چھوڑ دیا کہ اب تم فگر آؤٹ کرو کہ کیا کامیابی کا راستہ ہے, کیا صراط مستقیم ہے وغیرہ. تو میں نے ہی صراط مستقیم ڈیفائن کیا, میں ہی تمہیں بتا بھی رہا ہوں کہ یہ صراط مستقیم کیا ہے. تو اب یہ جو صراط مستقیم کیا ہے, تو ہائی لائٹ تو بلکہ ہائی لیول ڈیفینیشن تو ہمیں سورہ فاتحہ سے مل گئی کہ بھئی یہ ان لوگوں کا راستہ ہے جن کے اوپر اللہ تعالیٰ کا انعام ہوا, اور ان لوگوں کا راستہ نہیں ہے کہ جن کے اوپر غضب ہوا اور جو گمراہ ہو گئے. اب اس کے بعد کیا کریں, تو اب اس کے بعد جو ہے وہ ہمارے سامنے دو راستے آتے ہیں. ٹھیک ہے, ایک راستہ یہ ہے کہ ہم علم حاصل کریں. ٹھیک ہے, کہ بھئی یہ صراط مستقیم جو ان لوگوں کا راستہ ہے تو وہ لوگ کون تھے, اور ان لوگوں نے زندگی کیسے گزاری, اور ان لوگوں نے کیا تعلیمات دی لوگوں کو, کیا لوگوں کو ڈوز اینڈ ڈونٹس بتائے, تو ان کا ہم علم حاصل کریں. اور دوسرا راستہ کیا ہے, دوسرا راستہ یہ ہے کہ ہم کچھ ازیوم کر لیں, ہم کچھ گمان کر لیں کہ ان کا راستہ ایسا ہوتا ہوگا, کامیابی کا راستہ صراط مستقیم یہ ہوتی ہوگی. کیا مطلب یہ ہوتی ہوگی کہ جیسے کہ میں بہت سارے لوگوں کو کرتا ہوا دیکھ رہا ہوں, تو چونکہ اتنی بڑی تعداد میں لوگ کوئی کام کر رہے ہیں تو اب وہی راستہ جو ہوگا صراط مستقیم یقیناً. ٹھیک ہے, جیسے کہ ہم سڑک پہ جا رہے ہیں تو اب ہمیں پہنچنا تھا نارتھ نازم آباد, اور ہم نے دیکھا کہ ٹریفک تو ساری کی ساری جو ہے نا وہ گلشن اقبال کی ڈائریکشن میں جا رہی ہے, تو ہم نے کہا یہ سب گلشن اقبال کی ڈائریکشن میں, یعنی اس ڈائریکشن میں جا رہے ہیں تو نارتھ نازم آباد اسی ڈائریکشن میں ہوگا کیونکہ سب جا رہے ہیں اس ڈائریکشن میں. تو بھائی اگر آپ بھیڑ کے ساتھ چلیں گے, ٹھیک ہے, اف یو گو وتھ دا فلو, تو یہ تو کوئی گارنٹی آف ڈیسٹینیشن نہیں ہے, یہ تو کوئی صراط مستقیم کا یا سیدھے راستے کا صحیح راستے کا یہ تو کوئی گارنٹی نہیں ہے. ٹھیک ہے, تو اس طریقے سے جو ہے نا گمان کر لینا یہ علم حاصل کرنے کے بالکل منافی ہے. علم کس چیز کو کہتے ہیں, علم اس بات کو کہتے ہیں کہ جس کے پیچھے کوئی دلیل ہو, کوئی سند ہو, کوئی ایویڈنس ہو. ٹھیک ہے, کوئی بھی ایویڈنس ہو, کس درجے کس کس قسم کی ایویڈنس ہے وہ بات نہیں کر رہے, کوئی ایویڈنس ہو. اور گمان کیا ہے کہ بس اپنی طرف سے کچھ آپ نے ایزیوم کر لیا. اب یہ عاجز آپ میں سے شاید اکثر کو پتا ہوگا کہ رہائش تو ہماری کراچی میں نہیں ہے, آج کل تو سعودی عرب میں رہتے ہیں, پہلے جو ہے وہ کسی اور ملک میں رہتے تھے. کراچی میں ہم نے اپنی گریجویشن کے بعد 4 سال نوکری کری, اس کے بعد سے اللہ تعالیٰ نے کہیں اور پھر کہیں اور پھر کہیں اور اس طرح سے, तो जो 4 साल की इब्तदाई नौकरी थी ना, उसके अंदर इस साजिश के साथ एक वाकया पेश आया, जिसको मैं रिसेंटली जो है वो काफ़ी बयानात के अंदर और क्लासेस के अंदर उसका जिक्र करता रहा हूँ। अक्सर साथी को पता भी है वो वाकया। छोटा सा वाकया था दफ्तर का। हम IBM कॉरपोरेशन में काम करते थे यहाँ अवारी टावर्स के अंदर, NXCA जो कि अवारी टावर्स के बराबर में। तो उसमें इस साजिश के जिम्मे जो है ना, वो IBM के सबसे बड़ा जो कंप्यूटर सिस्टम था, मेन फ्रेम कंप्यूटर सिस्टम, जो पूरे पाकिस्तान को भी हैंडल करता था, सारे नेटवर्क को वो मैनेज करता था, और इस पूरे नेटवर्क को जो है वो IBM के यूरोपियन फिर अमेरिकन नेटवर्क से भी कनेक्ट करता। तो ये इंतहाई क्रिटिकल कंप्यूटर सिस्टम था। इसके ऊपर पूरा का पूरा सारे ऑपरेशंस डिपेंड करते थे, सारी सेल्स डिपेंड करती थी, सब कुछ डिपेंड करता था, बहुत ही क्रिटिकल था ये। तो उसकी जो सिस्टम एडमिनिस्ट्रेशन है, उस टीम का जो है मुझे हिस्सा बनाया गया। तो अब हमारे जिम्मे भी कुछ कुछ जो है वो डिवाइसेस दी गई कि भाई आप इसको देखा करें, इसको देखा करें। तो हमने जो है ना, वो एक दिन क्या किया कि हमने सोचा भाई इस डिवाइस को जो है ना वो अपग्रेड की ज़रूरत है। तो अब उस अपग्रेड को जो है वो हम करते हैं। हमने देखा था अब तक अपने टीम लीड को ऐसे करते हुए, ऐसे करते हुए, चलो तो मैं भी ऐसे कर लेता हूँ, ये चीज़ जो है वो अपग्रेड हो जाएगी। तो जो करना चाहिए था, क्या मतलब कि दलील के साथ काम करना चाहिए था, पहले अच्छी से रिसर्च करनी चाहिए थी, अच्छी से जो है वो पूरे स्टेप्स फिगर आउट करने चाहिए थे, फिर उनको आकर के जो है वो रियल टाइम डिवाइस के ऊपर अप्लाई करना चाहिए था। वहां पे जो है ना वो एक जल्दबाजी या कोई ऐसी बेवकूफ़ी, अल्लाह ताला सिखाने के लिए गलतियां करवाते हैं। खैर, ब्लेम तो हमारे ऊपर आता है, अल्लाह पे तो ब्लेम नहीं डाल सकते, अल्लाह ने गलती कराई मेरा क्या कसूर है, नहीं। लेकिन बंदा इस तरह करे कि भाई हाँ मुझसे गलती हुई है, लेकिन अल्लाह ताला मुझे सिखा रहे थे, तो इसमें फिर हर्ज नहीं होता। तो हमने ये गलती करी कि हमने जो है ना वो लाइव एनवायरनमेंट के अंदर जा करके, तो कहते हैं कराची में ना, पंगा कर दिया, ठीक है, तो कुछ कर दिया उसी कॉन्फ़िगरेशन में। याद नहीं एग्जैक्टली क्या क्या था, हुआ क्या कि वो जो कंट्रोलर डिवाइस थी वो तो बैठ गई। अब जब वो बैठ गई तो उसका असर जो है वो पूरे नेटवर्क के ऊपर पड़ा, और बहुत सारा नेटवर्क जो है बैठ गया। अच्छा, यहाँ तो हर चीज़ हर वक्त ही बैठती रहती है, आपको पता ही है, कभी बिजली बैठ गई तो कभी ये बैठ गई, लेकिन वो IBM कॉरपोरेशन था, उसमें बैठना इतना आसान काम नहीं था। तो जब वो बैठ गया तो उसके बाद तो एक शोर मच गया कि भाई ये क्या हो गया, ये तो पेरोल सा सिस्टम खराब हो गया, तो ये खराब हो गया। तो अब जो है वो ढूंढाई मची कि क्या हुआ। तो जब बड़े बड़ों ने, हमारे जो सीनियर्स थे, उन्होंने जब डायग्नोस्टिक्स चलाई तो पता चला, अच्छा ये कन्फिग्रेशन में खराबी हुई है, इस वजह से बैठा, किसने करी भाई खराबी है, किसने किया ये काम। तो फिर अल्हम्दुलिल्लाह तक बात है, जी मैंने किया था ये काम, ठीक है, तो एडमिट कर लिया। तो फिर उसके बाद बुला लिया हमारे मैनेजर साहब ने हमें अपने दफ्तर के अंदर। तो मैनेजर साहब ने बुलाया और मुझसे ये सवाल किया, काशिफ व्हाई डिड यू डू दिस, ठीक है, व्हाई डिड यू डू दिस। तो मैंने जवाब दिया कि उस जमाने में हम भी सर बोला करते थे, अब अल्हम्दुलिल्लाह नहीं बोलते हैं। सर बोलना कोई इतनी अच्छी बात नहीं, यहाँ पता नहीं लोग क्यों एक दूसरे को सर सर बोलते हैं, ठीक है भाई, ये तो अपने बरतानवी राज वाले बोलते थे, हमें बोलने की क्या जरूरत है यार, कोई और अच्छा बेहतर हजरत बोल दें, ठीक है, या कोई और बोल दें, साहब बोल दें, सर बोलने की क्या जरूरत है, मुझे तो नहीं समझ में आती। लेकिन जाहिर है उसको हम भी करते थे, गलती करते थे, अल्हम्दुलिल्लाह तौबा की तौफीक अल्लाह ताला ने अता फरमाई। तो नाइटहुड है जो कि सल्तनत बरतानिया की जो है ना वो क्वीन जो है वो दिया करती थी। बहरहाल, तो हमने कहा जी सर, आई अज्यूम्ड दैट दिस इज हाउ आई विल बी एबल टू अपग्रेड द कंट्रोल, ऐसे जो है वो हो जाएगा काम। तो हमारे मैनेजर साहब, अगर वो जिंदा हैं या उनका इंतकाल हो गया, अल्लाह उनको मसरत फरमाए, उन्होंने बड़ा ज़बरदस्त जवाब दिया। उन्होंने कहा, यू नो काशिफ, व्हेन यू एज्यूम समथिंग, व्हेन यू एज्यूम, मैंने कहा था ना कि आई एज्यूम्ड, यानी मैंने ये गुमान किया, मैंने ये सोच लिया कि ऐसे हो जाएगा। उन्होंने कहा, काशिफ, यू नो व्हेन यू एज्यूम समथिंग, यू मेक एन एस आउट ऑफ यू एंड मी, ठीक है। खच्चर को भी अंग्रेजी में कहते हैं और हम उसको पंजाबी में कहें खोता। तो जब तुम एज्यूम करते हो ना कि ये ऐसे हो जाएगा, हालांकि तुमने तहकीक तो करी नहीं है, तुमने दलाइल तो उसके तलाश किए नहीं है, तुमने अपना होमवर्क तो किया नहीं है, बस गुमान करके तुमने एक काम कर लिया, तो ये तो गोया ऐसे ही है ना कि तुमने अपने आप को भी खोता बनाया, तुमने दूसरों को भी खोता बनाया, तुमने अपना भी नुकसान किया, इन अदर वर्ड्स तुमने अपना भी नुकसान किया, तुमने दूसरों का भी नुकसान किया, ठीक है। तो ये होता है अजम्पशन, अजम्पशन जिसको के कंजेक्चर भी कहते हैं अंग्रेजी के अंदर, और उर्दू के अंदर उसको गुमान भी कह लेते हैं, और ये वो वाला नहीं, अच्छा गुमान रखना चाहिए, वो उस कॉन्टेक्स्ट की बात नहीं हो रही है, उस सियाक व सबाक में बात नहीं कर रहे हैं, बल्कि बस किसी चीज के बारे में गुमान बना लिया। तो ये जो गुमान बनाना है ना, ये इल्म के मुनाफी है, ये बिल्कुल कॉन्ट्रडिक्टरी है। इल्म इल्म गुमान का नाम नहीं होता, इल्म तो दलील का नाम होता है। इल्म तो बेशक वो दलील आप किसी किताब से ले रहे हो, किसी इंसान से ले रहे हो जिसकी के ऑथेंटिसिटी आपके सामने क्लियर है, या आप जो है वो अकली तौर पे दलील ले रहे हो जो के उसूल के मुनाफी ना होती हो, तो अकली दलील हो या नकली, इसको दीनी जबान में नकली दलील कहते हैं कि आप नकल फरमा रहे हैं कुरान मजीद से कि भाई देखो कुरान मजीद में ऐसे है और हदीस मुबारक में ऐसे है, तो इस वजह से ये बात ठीक है, इसको नकली दलील कहते हैं। और अकली दलील क्या होती है कि भाई कुछ अकल के नाखून लो, क्या अगर ऐसे है कि धुआं नजर आ रहा है तो इसका मतलब यह है कि वहां पे आग जल रही है, तो ऐसे खामखा में तो नहीं धुआं निकलना शुरू हो गया ना, तो आग जल रही होगी तभी धुआं निकलेगा। तो ये इस किस्म की एक मिसाल है, एक अकली दलील जिसको कहते हैं, ठीक है। तो अकली भी दलील होती है, नकली भी दलील होती है। दलील के साथ जो बात की जाए इसको इल्म कहते हैं, और जो बिला दलील बस देख लिया लोगों को कुछ करते हुए या सोशल मीडिया के ऊपर कुछ देख लिया या अखबार में, ये दलील नहीं होती, ठीक है। जस्ट बिकॉज एवरीवन एल्स इज डूइंग इट और जस्ट बिकॉज आई थिंक आई एम राइट तो इस वजह से ये चीज राइट होगी, ये दलील नहीं होती, ठीक है। ये एक गुमान होता है और इसकी जो है ना वो कोई हैसियत नहीं होती, इसकी हैसियत कम उबेश जो है वो ओपिनियन जैसी ही होती, राय है बस आपकी बगैर किसी दलील के, ठीक है, बगैर किसी इल्म के। तो अब बात असल में साजिश ने लंबी तो यहां तक कर दी कि ये बात तो समझानी थी कि भाई इल्म में और अजम्पशन में क्या फर्क होता है। तो अगर हमारी कामयाबी सिरात मुस्तकीम पर है ना, सिरात मुस्तकीम में हमारी कामयाबी है करीब, सिरात मुस्तकीम में हमारी कामयाबी है, तो सिरात मुस्तकीम को जानने के लिए हमें इल्म हासिल करना होगा, ठीक है। गुमान की बुनियाद पर हम सिरात मुस्तकीम तक नहीं पहुंच सकते, ठीक है। एक तो हमारी अकल के अंदर इतनी सलाहियत नहीं है, और दूसरी ये कि अल्लाह ताला ने सिरात मुस्तकीम के रास्ते से रोकने के लिए हमारे दुश्मन भी हर जगह मुतय्यन किए हुए हैं, जिसको शैतान कहते हैं या शयातीन कहते हैं, तो वो हमें सिरात मुस्तकीम की सही अंडरस्टैंडिंग से रोकते हैं, ठीक है। तो इस वजह से हम नहीं खुद से हासिल कर सकते, हमें इल्म हासिल करना पड़ेगा। अब इसमें कुछ मिसालें साजिश ने, भाई ये तो बड़ी फिलोसॉफिकल बातें हो गई, ठीक है, चाहिए साथ हमें पहले से बताता, आपने कौन सी नई बात बताई हमें, ठीक है। तो ये बात हम पहले से जानते थे, तो भाई ये करने का असल में एक मकसद था, मकसद ये था कि इस वक्त जैसा कि हम अपने अहवाल देख रहे हैं कि कुछ अरसा पहले तक जैसे हमारे मुआशरे का हाल था, जिस वक्त हम बच्चे थे, छोटी उम्र के थे, यहीं कराची में ही पैदा हुए, यहीं पर बड़े बड़े, यहीं पे कॉलेज यूनिवर्सिटी तक गए, जॉब भी करी, तो उस ज़माने में जब हम देखते थे तो हमें इतना दीनदारी इस तबके में नज़र नहीं आती थी, ठीक है, जिस तबके से हम यहाँ पे बैठ करके अभी बात कर रहे हैं, ये दीनदारी नज़र नहीं आती थी, ठीक है। बल्कि बड़े से खानदान में कोई एक आध ही होता था जो कि थोड़ा सा जरा मौलवी टाइप का होता था। हमारे खानदान में भी इसी तरह से एक बड़ा सा खानदान है, लेकिन एक बंदा तबलीगी जमात में लग गए तो बस वो दीनदार कहलाते थे, बाकी सब उनको उल्लू समझते थे, ठीक है, या बस ऐसी एक आउटकास्ट किस्म की चीज समझते थे। लेकिन पिछले कई सालों के अंदर एक बहुत बड़ी तब्दीली आई है कि बड़ी तादाद में, सही है मेजॉरिटी अभी भी नहीं है, लेकिन बड़ी तादाद में लोग जो हैं वो दीन की तरफ आए हैं, ठीक है। तो अब दीन की तरफ आए तो हैं अल्हम्दुलिल्लाह, बहुत अच्छी बात है, बहुत खुश आइंद बात है, और उम्मीद यही करते हैं कि ये सिलसिला जो है वो मजीद आगे बढ़ेगा, बेहतर से बेहतर होगा। लेकिन हमारा फिर भी एक करने का काम बाकी रहता है कि भाई ये तो अल्लाह ताला ने दीन की तरफ लोगों का रेला चला दिया है, अल्हम्दुलिल्लाह दीन की हवाएं चल गई हैं, लेकिन हमारे करने का काम खत्म तो नहीं हो गया ना कि बस अब जो है वो सब ठीक हो गया और सब अब खुद ब खुद सब कुछ ठीक हो जाएगा, बल्कि हमारी तो जिम्मेदारी लगाई है अल्लाह ताला ने। तो हमारी जिम्मेदारी क्या लगाई है अल्लाह ताला ने कि हम इल्म हासिल भी करें और हम इल्म को जो है वो फैलाने की मेहनत भी करें। ठीक है, अब इल्म हासिल करें, इल्म को फैलाने की मेहनत करें, जब ये सवाल आता है तो एक बड़ा सादा सा और आसान सा इसका जवाब जो जहन में आता है या बहुत सारे लोग हमें बताते हैं वो ये है कि भाई आप जो है ना वो आलिम कोर्स कर लें। ठीक है, या आप जो है वो आलिमा कोर्स कर लें, अगर आप खातून हैं तो आप आलिमा ही कोर्स कर सकती हैं, तो इससे जो है वो आपको इल्म हासिल हो जाएगा। लेकिन क्या उससे आपको ज़रूरी इल्म हासिल हो जाता है, या ये कि अल्हम्दुलिल्लाह एक अच्छी मेहनत में आप लग जाते हैं, ठीक है, और किताबों के साथ और असातिज़ा के साथ और मदरसे के माहौल में आपको उठने बैठने का मौका मिल जाता है, बहुत अच्छी बात है, कोई इसके अंदर बुराई नहीं है। लेकिन क्या आपको जरूरी इल्म सारा का सारा हासिल हो जाता है? डेफिनेटली ऐसा नहीं है, क्योंकि अल्हम्दुलिल्लाह हम भी इस रास्ते से गुजर चुके हैं और बहुत सारे रास्तों को अपने मशायख की गाइडेंस के अंदर गुजारने में भी मदद कर चुके हैं। तो ऐसा नहीं होता कि हमें सारा जरूरी इल्म जो है वो हासिल हो जाए। इस वजह से इस तरह की बातें करने की फिर भी जरूरत रहती है, दुरूस की और मजालिस की जरूरत फिर भी रहती है, आलम कोर्स में हर चीज या आलम कोर्स में हर चीज कवर नहीं हो जाती। जो चीज इस वक्त मुशाहिदे में काफी ज्यादा आ रही है ना, तो वो ये आज आपके सामने चंद मिसालों के साथ रखना चाह रहा था। वो ये है कि दीनदारी तो अल्हम्दुलिल्लाह काफी ज्यादा जो है वो लोगों में आ गई, जो कि पहले नहीं होती हम लोगों में, मेरे आपके अंदर, लेकिन साथ साथ जो है वो शैतान की मेहनत भी चल रही है। जाहिर है वो तो यौमे यूबसून तक उसने मोहलत मांगी, अल्लाह ताला ने कयामत के दिन तक उसको मोहलत दी भी है, तो वो तो अपना काम करता रहता है। अब उसका काम किस शक्ल में होता है, शैतान जो अपना काम कर रहा है वो क्या कर रहा है, ठीक है, तो उसकी जो है ना वो दो तरीके होते हैं शैतान के अपने काम करने, शैतान के काम करने के दो तरीके होते हैं या दो सूरतें होती हैं। एक सूरत कहलाती है शहवात की मेहनत, वो शहवात के ऊपर मेहनत करता है, शहवात कहते हैं ख्वाहिशात, ठीक है, कि वो बंदे को जो है ना वो बिल्कुल शहवत परस्ती के रास्ते के ऊपर डालता है। और इससे मुराद क्या ली जाती है शहवत परस्ती, के रंगरलियां मनाना जिसको कहते हैं, हल्ला गुल्ला करना, रंगरलियां मनाना, मौसीकी, डांसिंग, कॉन्सर्ट्स, या जो है वो खाते पीते रहना, बस एक से एक हर वक्त इधर भी इधर भी इधर भी इधर भी, यानी शहवत अंगेजी के काम, ठीक है ना। शहवत पहले से है, उसको वो पूरा करने के लिए खाया, उसको पूरा करने के लिए ख्वाहिश पूरी करी, लेकिन उससे फिर शहवत बढ़ती है, जैसे कि एपेटाइजर्स होते हैं ना, तो वो खाना करके आपकी भूख मिट नहीं जाती बल्कि भूख बढ़ जाती है, तो यही शहवत का भी मामला होता है। तो शैतान इस तरीके से इंसानों को शहवत के रास्ते से गुमराह करता है, शहवत का रास्ता इस्तेमाल करते हुए गुमराह करता है। ये उमूमी तौर पर ये दुनियादारी वाला रास्ता कहलाता है, दुनियादार लोग जो कहलाते हैं वो शहवत के रास्ते से गुमराह हो रहे होते हैं, शैतान उनको इस रास्ते से गुमराह कर रहा होता है। लेकिन दीनदार लोग आमतौर पर शहवत के रास्ते से गुमराह नहीं होते। दीनदारों को वह कैसे गुमराह करने की कोशिश करता है, उसको कहते हैं शुबहात का रास्ता, वो उनको शुभों में डालता है, ठीक है, डाउट्स के अंदर डालता है। दीनदारों को वो डाउट्स के रास्ते से गुमराह करता है, क्योंकि अब वो शहवत के रास्ते में, अब वो कॉन्सर्ट्स में नहीं जा रहे, उन्होंने कहा नहीं, अब हमने मौसीकी से तौबा कर ली, मौसीकी जो है वो हराम है, अब हम नहीं जाएंगे उधर, फलानी चीज हराम है, अब हम उधर नहीं जाएंगे। तो शैतान तो कहता है ठीक है कोई बात नहीं, ना जाओ उधर, अब मैं तुम्हें शुबहात के रास्ते से। तो शुबहात का जो रास्ता है ना वो क्या रास्ता है, ठीक है, क्या रास्ता है ये शुबहात का रास्ता? ये एग्जैक्टली वही रास्ता है जो कि अभी इस आजिज ने आपको समझाने की कोशिश करी है, अजम्पशंस का रास्ता, गुमानों का रास्ता, ठीक है, सिराते मुस्तकीम के बारे में शुभों में डाल देना, सिराते मुस्तकीम के बारे में गुमान बना लेना, एजम्पशन बना लेना कि भाई सिराते मुस्तकीम ये है, हालांकि हकीकत में वो सिराते मुस्तकीम नहीं, ठीक है। तो अब शैतान जो है वो जब कोई गलत फहमी क्रिएट कर देता है सिराते मुस्तकीम के बारे में, तो भी उसका गोल अचीव हो जाता है, क्योंकि जब आप सिरात मुस्तकीम के रास्ते को, जो कि अल्लाह के रसूल के जरिए से अल्लाह ताला ने डिफाइन करवाया था, اس کو چھوڑ کر کہ کسی اور راستے کو صراط مستقیم کا راستہ سمجھنا شروع ہو جائیں تو منزل سے تو آپ پھر بھی دور ہو گئے. اگر آپ میوزک اینڈ ڈانسنگ کے راستے پہ چل رہے تھے تو بھی منزل سے دور ہو گئے تھے. اگر آپ صراط مستقیم کے بارے میں غلط فہمی کا شکار ہو گئے تو بھی آپ راستے سے گمراہ ہو گئے. مقصد تو پورا ہو گیا نا. ٹھیک ہے. اب مزے کی بات یہ ہے کہ پچھلے ہفتے جیسے بات ہوئی تھی کہ سورہ فاتحہ کے اندر اللہ رب العزت نے گمراہی کے دو راستے بتائے. ٹھیک ہے. دو ہی راستے بتائے کہ المغضوب علیہم والا ایک راستہ اور وہ الضالین والا دوسرا راستہ. ٹھیک ہے. مغضوب علیہم والا ایک راستہ, ضالین والا دوسرا راستہ. ٹھیک ہے. تو تیسرا کوئی راستہ بتایا نہیں. تیسرا راستہ تو صراط مستقیم ہے, اور صراط مستقیم کے علاوہ کون سے دو راستے ہیں؟ مغضوب علیہم, ضالین والا راستہ. ٹھیک ہے. اب مغضوب علیہم تو ہم جیسے کہ تفسیر سے جانتے ہیں کہ وہ ہیں یہود. ٹھیک ہے. تو یہود اور یہود کا جو راستہ, جو طریقہ تھا, وہ ہے مغضوب والا راستہ, کیونکہ ان کے اوپر اللہ تعالیٰ کا غضب ہوا. تو یہاں پر تو بات سمجھنی بڑی آسان ہے کہ بھائی یہود جو تھے نا, اور آج بھی جو ہیں, جو اصل یہود ہیں, یہ اشکنازی جوز اور یہ کیا کہتے ہیں ان کو, زائنس جوز, وہ نہیں, وہ اصل جوز نہیں ہے. اصل جوز تو وہ آرتھوڈاکس اور وہ بالکل کالی ٹوپی, کالا لباس, لمبی لمبی داڑھی والے, وہ اصل جوز ہوتے ہیں. تو ان کا راستہ کیا ہے؟ ان کا راستہ ہے دینداری والا راستہ. ٹھیک ہے. وہ بہت زیادہ دیندار, بہت زیادہ علوم رکھنے والے, اور بہت زیادہ علوم کی حفاظت کرنے والے, اگرچہ کہ آگے بتانے نہیں والے, لیکن خود اپنے پاس حفاظت کر کے رکھنے والے علوم کی. ان کے پاس سارے علوم محفوظ ہیں. ٹھیک ہے. لیکن کیونکہ خود کرتے اس کے خلاف ہیں اور دوسروں کو بتاتے غلط ہیں, تو وہ مغضوب علیہم ہو گئے. تو یہاں پر تو بات سمجھ میں آ گئی کہ بھئی یہ دینداروں والا راستہ ہے, مغضوب علیہم. لیکن جو اصل دین تھا کہ بھئی علم جو تم نے محفوظ کر کے رکھا ہے اس پہ تم نے عمل بھی کرنا ہے, اور اللہ کو شامل رکھنا ہے علم اور عمل کے اندر, اس کو نکال باہر نہیں کرنا اپنے دین کے علم اور عمل سے. تو اگر تم اس کو اللہ کو نکال دو گے, ٹھیک ہے, تو پھر تم مغضوب علیہم ہو جاؤ گے. بے شک علم تم نے سارا رکھا ہوا ہے, اور تم جو ہے وہ جو بھی اس کے ساتھ شکل و صورت بھی بنائی ہوئی ہے, اور عمل بھی کچھ نہ کچھ اپنی مرضی سے کر لیتے ہو, لیکن تم مغضوب علیہم. ٹھیک ہے. لیکن جب والین کی بات آتی ہے نا, تو والین میں ہمارے ذہن میں جو تفسیر ہے اس کی, اور بالکل صحیح تفسیر ہے, وہ کیا ہے کہ یہ والین کون لوگ ہیں؟ مغضوب علیہم یہ تو یہود ہیں, والین کون لوگ ہیں؟ والین جو ہے وہ نصارہ ہیں. ٹھیک ہے. والین کون ہیں؟ یہ نصارہ ہیں, عیسائی جن کو کہتے ہیں. ٹھیک ہے. تو اب جب عیسائی کے بارے میں ہم سوچتے ہیں نا, تو ہمارے ذہن میں ایک پکچر یہ آتی ہے کہ یہ تو وہ لوگ ہیں کہ جن کا کوئی دینداری کے ساتھ واسطہ ہی نہیں. ٹھیک ہے. ان کا تو کوئی دینداری کے ساتھ واسطہ ہی نہیں ہے, یہ تو صرف میوزک اینڈ ڈانسنگ والے لوگ ہیں, یہ تو صرف شراب کباب والے لوگ ہیں, یہ تو صرف ہلہ گلا والے لوگ ہیں, ان کا تو دینداری کے ساتھ واسطہ ہی کوئی نہیں ہے. ٹھیک ہے. لیکن کیا یہ بات سچ ہے کہ ان کا واقعی دینداری کے ساتھ واسطہ نہیں ہے؟ نہیں, ایسا ہرگز ہرگز سچ نہیں ہے. بالکل یہ بات سچ نہیں ہے کہ نصارہ کا اور عیسائیوں کا دینداری کے ساتھ کوئی واسطہ نہیں ہے, بلکہ یہ نصارہ کا دینداری کے ساتھ بہت گہرا واسطہ ہے, عیسائیوں کا دینداری کے ساتھ بہت گہرا واسطہ ہے. ہاں, اتنا آپ کہہ سکتے ہیں کہ ان کے جو بہت جاہل قسم کے عوام ہیں نا, ان کا دینداری کے ساتھ واسطہ نہیں ہوگا, لیکن ان کے جو پڑھے لکھے لوگ ہیں, اور ان کے جو پریسٹ ہیں, اور جو ان کے پاسٹرز ہیں, اور ان کے جو وہ پوپس ہیں, ان کا دینداری کے ساتھ بڑا گہرا واسطہ ہے, اور وہ بڑے علم والے لوگ ہوتے ہیں, اور ان کے پاس بھی جو آسمانی کتابیں ہیں وہ بالکل صحیح شکل کے اندر موجود, اور ان کے بھی جو پلاننگز ہوتی ہیں, ان کی جو ایگزیکیوشنز ہوتی ہیں اس وقت دنیا کے اندر جو نظر بھی آ رہی ہیں, وہ دین کی بنیاد پر ہوتی ہیں, وہ دین کی بنیاد پر ہوتی ہیں. हम समझते हैं ना कि वो सऊदी अरब के पीछे इसलिए हैं क्योंकि उनको सऊदी अरब का तेल चाहिए बस, या वो पाकिस्तान के पीछे क्यों है, अच्छा वो पाकिस्तान के पीछे क्यों है क्योंकि उनको पाकिस्तान के रेयर मेटल्स चाहिए, राइट, या पाकिस्तान का जो है वो पता नहीं क्या क्या हमारे माशाल्लाह एक से एक अल्लाह ताला ने दौलत तो रखी हुई है, तो वो हमारी दौलत के पीछे, वो सऊदी अरब की दौलत के पीछे है, वो अरबों की जो है वो तेल के पीछे है। ये हमारी भूल है, इसको भी आप एजम्पशन कह सकते हैं, गुमान कह सकते हैं, हालांकि हकीकत ऐसी बिल्कुल भी नहीं है। वो हमारी दौलत के पीछे नहीं है, दौलत तो उनको ग्रेवी में मिल ही रही है और मिल चुकी है, और बाकी जितनी रह गई वो भी मिल जाएगी। वो भाई हमारे जो पीछे पड़े हुए हैं, जिसके एक अंदाज से देखा जाए तो उसमें खुशी भी, अच्छा भाई हम इतने इंपॉर्टेंट हैं, हम इतने अहम हैं कि वो इतना बड़ा मुल्क, इतने उनके पास जो है वो न्यूक्लियर वेपन, इतने उनके पास स्पेस प्रोग्राम, और इतने उनके पास जो है वो दुनिया जहां की ताकत है, लेकिन उनको और कोई नहीं मिला, पाकिस्तान के पीछे पड़े हुए, उनको और कोई नहीं मिला सऊदी अरब के पीछे पड़े हुए, जिसको कि बंदूक भी चलानी नहीं आती, हमें तो चलो आती है चलानी, उनको तो चलानी भी नहीं आती, वो क्यों पीछे पड़े हैं? वो भाई वो दीन की वजह से पीछे पड़े हुए। ये जो नसारा है ये सऊदी अरब के पीछे दीन की वजह से पड़े हुए, ये नहीं कि सऊदी अरब वाले दीनदार बहुत है, इस वजह से नहीं, क्यों, इसलिए कि उनके स्क्रिप्चर्स के अंदर ये सारी बातें मौजूद हैं कि जो होना है वो तो यहीं पर होना है, जो होना है वो तो हिंद में होना है, खुरासान में होना है, इस्फहान में होना है, शाम में होना है, इराक में होना है, फलस्तीन में होना है, मिस्र में होना है, हिजाज में होना है, जो कुछ होना है यहीं पर होना है, बाकी सारी जो दुनिया के बाकी मानता इलाके हैं ना वो तो बस साइड में हैं, वो तो पेरिफेरीज हैं। कहने का मकसद क्या कि जो हम समझ रहे हैं वो तेल के पीछे हैं या रेयर अर्थ मेटल्स के पीछे, नहीं, वो दीनदार लोग हैं, वो दीन की वजह से हमारे पीछे पड़े हुए, हमारी दौलत की वजह से हमारे पीछे नहीं पड़े हुए, लेकिन हम गुमान करके बैठे हुए हैं कि वो ऐसा नहीं है। तो भाई ये गुमान जो है इसके पीछे हमारे पास दलील नहीं है, सिवाय क्या, खबरों में हमने पढ़ा था, राइट, सोशल मीडिया के ऊपर हमने पढ़ा था, फलाने एंकर की बातें हमने सुनी थी, वो ये कह रहा था या वो ये कह रही थी, भाई दलील तो नहीं है आपके पीछे। वो बोलने वाला जो है उसकी हैसियत रुवैबजा से ज्यादा है, रुवैबजा जो अब तो हदीसें भी इतनी ज्यादा माशाल्लाह में पता चल गई हैं, रुवैबजा बैठा बोल रहा है, ना उसको इल्म, ना उसकी जो है वो सच्चाई का आपको कुछ पता, ना उसके अखलाक का आपको कुछ पता, ना उसके बैकग्राउंड का आपको कुछ पता, बैठ करके वो एंकर बोली चली जा रही है, हम सुने चले जा रहे हैं, और आमन्ना व सदकना बोले चले जा रहे, दिस इज कॉल्ड अजम्पशन, ये गुमान है, ये इल्म नहीं है। इन तो दलील के साथ होता है भाई, दलील किस चीज की, हमारे हम सारे मौलवी बैठे हैं माशाल्लाह एक से एक बढ़कर के, क्या है हमारे पास दलील, कुरान अज़ीमुश्शान हमारे पास दलील है, हदीसे मुबारका हमारे पास दलील है, हमारे मशायख की तशरीहात हमारे पास दलील है, लेकिन हम क्या कर रहे हैं, सोशल मीडिया को दलील बना करके बैठे हुए, वो एंकर्स को दलील बना के बैठे हुए, वो अखबार की खबर को दलील बना के बैठे हुए, वो हुकूमत की स्टेटमेंट को दलील बना के बैठे हुए, हदीस को नहीं देखना, हदीस को तो बस किसी जो है ना वो दीनी महफिल में बैठेंगे तो थोड़ा सा डिस्कस कर लेंगे, अगर बहुत ज्यादा दीनदार हो गए तो हदीस को थोड़ा सा डिस्कस कर लेंगे, लेकिन रियलिटी से इसका कोई ताल्लुक नहीं है हमारी, रियलिटी से हकीकत से किस चीज का ताल्लुक है, अखबार का ताल्लुक, मीडिया का ताल्लुक, या हमें स्कूलों के अंदर जो पढ़ाया जा रहा है या यूनिवर्सिटी के अंदर जो रिसर्च पेपर्स पढ़ाए जा रहे हैं वो हकीकत है, कुरान हदीस जो है ये टाइम पास किस्म की कोई चीज है। तो भाई ये तो इल्म नहीं है ना, ये तो अजम्पशंस के ऊपर मामला सारा का सारा चल रहा है। तो अजम्पशंस का रास्ता जो है ना ये गुमराही का रास्ता है। यहूद और नसारा ये दोनों दीनदार हैं और बहुत ज्यादा दीनदार हैं, बहुत ज्यादा, इल्म भी इनके पास बहुत ज्यादा, और अपने गुमान के मुताबिक अमल भी ये बहुत ज्यादा करते हैं। ये कोई वो लोग नहीं है जिनको कि हम जो है वो कैसीनोस के अंदर जिनको देखते हैं, शराब कबाब और जुए के अंदर जो लोग पड़े होते हैं, नहीं, ये वो लोग नहीं है, ये दीनदार लोग हैं। नबी अलैहिस्सलाम ने फरमाया कि वदा अल इस्लामु गरीबन, वदा अल इस्लामु गरीबन, के इस्लाम गरीब पैदा हुआ था, यानी एक अनजानी चीज के तौर पे इब्तिदा हुई थी इस्लाम की, فَسَيَعُودُكَ مَا بَدَا، پھر یہ انقریب لوٹ کر کے اسی شکل میں چلا جائے گا کہ جیسے کہ یہ پیدا ہوا تھا، جیسے کہ یہ شروع ہوا تھا، یعنی غریب شروع ہوا تھا، پھر سے یہ غریب ہو جائے گا۔ تو بھئی جب دین شروع ہوا تھا تو اس وقت جو معاشرہ تھا مکہ مکرمہ کے اندر، کیا وہ دنیا دار معاشرہ تھا؟ ہم سمجھتے ہیں کہ وہ دنیا دار معاشرہ تھا، صرف شراب تھی، کباب تھی، ناشنا تھا اور گانا تھا، اور اس قسم کے چند قسم کے گناہ تھے۔ نہیں، یہی یہ ایک اور بہت بڑی گمان ہے، اسمپشن نہیں ہے ہماری، اس کے پیچھے ہمارے پاس دلیل نہیں ہے اس کو سپورٹ کرنے کے لیے، کیونکہ دلیل جو ہے اس سے یہ بات ثابت ہوتی ہے کہ مکہ مکرمہ کا جو معاشرہ تھا جس میں نبی علیہ السلام کو بھیجا گیا تھا، یہ اللہ گلہ والا دنیا دار خالص معاشرہ نہیں تھا، یہ دیندار معاشرہ تھا، یہ انتہائی دیندار معاشرہ تھا۔ یہ بیت اللہ کس کا گھر تھا؟ اللہ کا گھر تھا کہ نہیں تھا؟ جس کے کہ وہ مجاور تھے، جس کے کہ وہ سارا کا سارا انتظام کرتے تھے اور حاجیوں کا انتظام کرتے تھے، کیا یہ دنیا داری کہلاتی ہے؟ یہ دنیا داری نہیں کہلاتی، یہ تو دینداری کہلاتی ہے نا۔ تو بھائی دینداری ہی ابتدا میں بھی تھی، دینداری ہی انتہا میں بھی ہے، لیکن دینداری کا مطلب جو ہے، جو کہ ظاہری دیندار ہوتی ہے، یہ کامیابی نہیں ہے۔ کامیابی تو ہے صرف صراط مستقیم کے اندر۔ تو دینداری صرف ظاہری کافی نہیں ہے، بلکہ علم حاصل کرنا پڑے گا اور اس کے مطابق جو ہے وہ عمل کرنا پڑے گا۔ اذان کیا ہو چکی ہے؟ تو اس طرح کے چند گمان آپ کے سامنے ساجد نے رکھے، ایک دو اور کر کے بات انشاءاللہ ختم کریں گے، کہ ہمارا بہت بڑا یہ گمان ہوتا ہے کہ ہمیں علم ہے، لیکن یہ ایک اسمپشن ہے کہ ہمارے پاس علم۔ اگر ہم کسی علم والے کے سامنے ذرا کریٹیکل انالیسس کی نیت سے بیٹھے نا کہ واقعی ہمارے پاس کیا علم ہے، تو ہمیں یہ پتا چلے گا کہ ہمیں تو اپنے مقصد زندگی کا ہی مفہوم نہیں پتا۔ اللہ تعالیٰ نے فرمایا وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ، عبادت کے علاوہ میں نے کسی کام کے لیے تم لوگوں کو نہیں پیدا کیا۔ ہم گمان کر کے بیٹھے، یار عبادت تو میں بچپن سے اپنی امی کو کرتا ہوا دیکھ رہا ہوں، بچپن سے میں نے اپنے ابا کو عبادت کرتے ہوئے دیکھا، چلو اما ابا نہیں بھی کرتے تو دادا دادی کو دیکھا تھا، مسجد جاتے تھے، مسجد سے واپس آتے عبادت کرتے تھے، تو اب عبادت کے بارے میں کیسے کہہ سکتے ہیں مجھے پتہ ہی نہیں عبادت۔ حقیقت یہ ہے ہمیں عبادت کی الف بے بھی نہیں پتا کہ کیا چیز ہوتی، ہمیں الف بے بھی نہیں پتا ہوتی کہ عبادت کیا چیز ہوتی ہے، ہم گمان کر کے بیٹھیں گے ہمیں پتا ہے عبادت کیا ہے۔ اسی طرح سے اللہ تعالیٰ کا حکم ہے اطیعوا اللہ واطیعوا الرسول واولی الامر منکم، اطاعت کرو اللہ کی، اطاعت کرو رسول کی، اور اولی الامر منکم کی تم اطاعت کرو۔ اولی الامر منکم کا تو خیر ہمیں ویسے بھی نہیں پتا ہوتا، اللہ رسول کی اطاعت کا چلو سنا ہوا ہے ہم نے، لیکن ماشاءاللہ دیندار ہونے کے بعد ہم نے اتنا تو سیکھ لیا کہ اچھا دین کے یہ کچھ احکامات ہیں، نماز پڑھنی چاہیے بھائی، روزہ رکھنا چاہیے بھائی، یہ کرنا چاہیے، لیکن کیا ہمیں اطاعت کا اصل مفہوم پتا ہے کہ اطاعت کس چیز کو کہتے ہیں؟ نہیں۔ ذرا سامنے بیٹھیں اور ذرا بات کریں، سوال کریں، جواب ملے گا تو پتہ چلے، بلکہ کہتے ہیں ہم نا لگ پتہ جائے گا، ہمیں اطاعت کا مفہوم نہیں پتا کہ کس چیز کو کہتے ہیں۔ تو جب اطاعت کا مفہوم نہیں پتا تو اللہ کے اس حکم اطیع اللہ و اطیع رسول یا آگے جو اولی الامر کا بھی ہے، تو اس کے اوپر عمل کیسے کریں گے؟ تو یہ گمان ہے کہ نہیں نہیں مجھے تو پتا ہے اطاعت کا، ٹھیک ہے۔ اسی طریقے سے ایمان، جس سے پوچھو ایمان کیا ہے کہ اللہ پر ایمان لانا، تو کیا مطلب اللہ پر ایمان لانا؟ کہ بھئی اللہ ہے، اچھا آگے سے جواب اگر کوئی دے کہ اللہ ہے تو یہ تو ابو جہل بھی جانتا تھا کہ اللہ ہے، اس بات کو تو ابو جہل نہیں ابو لہب بھی مانتا تھا، جس کا کہ اللہ تعالیٰ نے قرآن مجید کے اندر نام لے کر کے کسی اور کا نام لے کے تذکرہ نہیں کیا، نبی علیہ الصلوۃ والسلام کے زمانے کے صرف سگے چچا کا نام لے کر کے تذکرہ کیا، پوری آیت سورت اتاری، وہ بھی اللہ ہے، اس کو بھی پتا تھا کہ اللہ ہے۔ یہ بیت اللہ کیا ہے بھائی؟ یہ بیت، یہ کوئی لات بیت اللات تو نہیں تھا، یہ بیت العزا تو نہیں تھا، یہ بیت اللہ تھا نا، تو اللہ پہ کیا وہ ایمان نہیں لے کے آتے تھے کہ اللہ ہے؟ تو پھر کیا مطلب اس کا، ایمان کا مطلب کیا ہے؟ ہمیں نہیں پتا ہوتا ایمان کا مطلب کیا ہے، جب سمجھاتے ہیں بڑی مشکل سے کسی کو سمجھ میں آتا ہے، پھر الحمدللہ جو لوگ غور سے سنتے ہیں ان کو پھر یاد بھی رہتے کہ اچھا ایمان کا تو یہ مطلب تھا، لیکن ہم گمان کر کے بیٹھے ہوئے نہیں، ہمیں تو پتا ہے ایمان کا مطلب کیا، ایمان بناؤ، ایمان بناؤ، ایمان کی محنت، ایمان کی محنت، पता क्या है ईमान होता क्या है, नहीं ये नहीं पता। ईमान की मेहनत करे चले जा रहे हैं, ईमान होता क्या है ये नहीं पता और ना पता करने की कोशिश कर रहे हैं। ठीक है, उसी तरीके से मकसद दीन क्या है भाई, कराची की सड़कों को ठीक करना है ना भाई, क्योंकि हम जो सड़कों से गुजर के आते हैं तो हमारे लिए तो सारा का सारा मसला ये है, यानी हमारे लिए जहन्नुम तो कराची की सड़कें हैं ना। तो अब दीन आ जाएगा तो दीन से क्या फायदा होगा, कराची की सड़कें ठीक हो जाएंगी। अच्छा, और क्या फायदा होगा दीन से, कि जो करप्ट पॉलिटिशियंस है ना उनको करार वाकई सजा मिल जाएगी। जब दीन आ जाएगा पाकिस्तान के अंदर तो करार वाकई हमारे दुश्मनों को सजा मिल जाएगी। ठीक है, जब दीन आ जाएगा तो अमेरिका जो है ना वो उसको हम सफाई हस्ती से मिटा देंगे, और जब दीन आ जाएगा तो इसराइल तो सबसे पहले गया ना, और गजवा हिंद जो है वहीं से हम अपने दीन की इब्तिदा करेंगे। ये अजम्पशंस हैं। दीन आ जाने के बाद ये दीन का मकसद ही नहीं है कि अमेरिका को जाए वो जहन्नुम मसीद कर दिया, इसराइल को जहन्नुम मसीद कर दिया और हिंद को फतह करके जाए वो गजवा हिंद कमा दिया और कराची की सड़कें ठीक कर दी, या जो है अपने खानदानी दुश्मनों को जो है वो कैफर किरदार तक पहुंचा दिया। हम अज्यूम करके बैठे हुए हैं कि दीन का ये मकसद है। क्या मतलब, कि मेरी मर्जी पूरी हो जाए। दीन का मकसद ये है कि जिसको मैं गलत समझता हूँ, जिसको मैं बुरा समझता हूँ उसको सजा मिल जाए और मेरी खुदाई जो है वो इस्टेब्लिश हो जाए, मेरे मर्जी के मुताबिक जिंदगी चलना शुरू हो जाए। ये तो दीन का मकसद था ही नहीं, ये तो दीन का फलसफा था ही नहीं। हम किस चीज को दीन का मकसद समझ करके बैठे हैं भाई, गुमान कर रहे हैं ना, इस वजह से इल्म नहीं हासिल किया। ठीक है, तो खानदानी शराफत, माशाल्लाह एक से एक कराची के अंदर सैयद खानदान भी होते हैं, लखनऊ के खानदान भी होते हैं। ठीक है, तो खानदानी शराफत जो है वो आ रही है मौरूसी तौर पर, लेकिन खानदानी शराफत को हम दीन गुमान करके बैठे हुए हैं कि यही दीन है। हालांकि खानदानी शराफत और दीन जो है ये कोई जरूरी नहीं है एक दूसरे के साथ जो है वो ओवरलैप करते हो। दीन अल्लाह के हुक्मों का नाम है, दीन नबी अलैहिस्सलाम के बताए हुए तरीके का नाम है, जिसके अंदर कॉन्सेप्ट सबसे पहले आते हैं, नजरियात सबसे पहले आते हैं, फिर वो अमाल आते हैं जो नबी अलैहिस्सलाम ने सिखाए, और उन अमाल से बचना जिनसे नबी अलैहिस्सलाम ने बचने का तरीका बताया, ये दीन है। ये खानदानी शराफत के अंदर अगर आप बड़े प्यार मोहब्बत से लोगों के साथ बात कर रहे हैं और बड़ी हल्ला गुल्ला साथ चल रहा है और जो है वो कोई कत्ले आम नहीं हो रहा खानदान के अंदर और जो है वो नौजबिल्ला कोई बेहयाई के गुनाह नहीं हो रहे खानदानी शराफत की वजह से, तो ये दीन तो नहीं है ना, ये दीन तो नहीं है ना, ये तो दीन के कुछ रेमनेंट्स हैं जो कि कई नस्लों पहले दीन हुआ करता था, फिर अल्लाह के अहकाम निकल गए लेकिन उसका एक असर बाकी रहता है जिसको खानदानी शराफत कहते हैं। तो ये तो एक असर है जो कि बस असर ही रह गया, असल तो खत्म हो गई इसकी। हमने खानदानी शराफत को जो है वो दीन समझ के बिठा लिया और अल्लाह के हुक्मों को हम लेफ्ट एंड राइट तोड़ रहे हैं, और खानदानी शराफत के ऊपर फरेश्ता भी हुए हुए हैं और जो है वो खुद भी और रिश्ते भी जो है वो हम खानदानी शराफत की बुनियाद पर ही कर रहे हो। ठीक है आप कर लें, लेकिन इसको दीन मत समझें, ये दीन नहीं है, ये अल्लाह का बताया हुआ तरीका नहीं है। तो बहरहाल आखिरी बात करके ये आजिस खत्म ही करेगा, क्योंकि जाहिर है कि नबी अलैहिस्सलाम इस दुनिया में जो तशरीफ लाए, किसी का अगर वजू नहीं है तो अभी वजू बना लें ताकि हम फौरन से नमाज पढ़ सकें, यहीं पे ज्यादा नमाज पढ़ते हैं। नबी अलैहिस्सलाम इस दुनिया में तशरीफ लाए ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम जो हैं वो दुनिया में फुतूहात करने के लिए नहीं तशरीफ लाए कि झंडे गाड़ दिए, ये भी मुसलमानों का इलाका बन गया, ये भी मुसलमानों का इलाका बन गया, यहाँ के भी जो है वो सारे मसले हल हो गए, यहाँ भी मसले हो गए। अगर हम इसको नबी अलैहिस्सलाम का बेसत का मकसद समझ रहे हैं तो नाउज बिल्ला सुम्मा नाउज बिल्ला, खाली बात समझाने के लिए आज ये बात कर रहा है कि नाउज बिल्ला सुम्मा नाउज बिल्ला नबी अलैहिस्सलाम तो फिर कामयाब कैसे कहलाएंगे। हिंद के अंदर तो झंडे नहीं गाड़े नबी अलैहिस्सलाम ने, राइट, महमूद गजनवी के जमाने में जाकर के अगर हिंद में झंडा गड़ा है तो नबी अलैहिस्सलाम के तो बहुत बार जाकर के झंडा गड़ा है ना, और साउथ अफ्रीका के अंदर तो आज तक नहीं गड़ा, और अमेरिका और नॉर्थ क्या ये दुनिया का हिस्सा नहीं, वहां तक तो आज तक नहीं गड़ा, और ऑस्ट्रेलिया के अंदर, न्यूजीलैंड के अंदर, और पता नहीं कितने जगह। तो नबी अलैहिस्सलाम गोया के नाउज बिल्ला अपना मिशन पूरा नहीं किया ये तो, लेकिन ये नबी अलैहिस्सलाम का मिशन था ही नहीं।
हमने गुमान कर लिया, अज्यूम कर लिया कि नबी अलैहिस्सलाम का मिशन था भाई, नहीं, दुनिया में झंडे गाड़ने के लिए नबी अलैहिस्सलाम आए, किस लिए आए थे नबी अलैहिस्सलाम, अलयौम अकमलतु लकुम दीनकुम अतममतु अलैकुम निअमती, यह है कमाल जिसके ऊपर नबी अलैहिस्सलाम, क्या कमाल, क्या किया था नबी अलैहिस्सलाम ने, जो कि हज्जतुल विदा के दिन जिसके ऊपर गवाही ली लोगों से भी और अल्लाह ताला को भी गवाह बनाया, नबी अलैहिस्सलाम ने जो दीन में खराबियां लोगों ने पैदा कर दी थी, शयातीन ने पैदा कर दी थी, उन खराबियों को थ्योरेटिकली स्पीकिंग और चंद लोगों की जिंदगी में जिनको सहाबाए कराम कहते हैं, उन खराबियों को निकाला, रीसेट किया दीन को कि ये होता है अल्लाह का दीन, ये होता है अल्लाह ताला की मर्जी, इसको कहते हैं सिरात मुस्तकीम। नबी अलैहिस्सलाम ने दीन की तारीफ को रीसेट किया है, कैसे रीसेट किया है, तालीम के जरिए से, तबलीग के जरिए से, कि भाई वो तालीम जो ऊपर से आ रही थी उसको आगे पहुंचाया, बेहतरीन अंदाज में आगे पहुंचाया, बलागुल मुबीन के जरिए से आगे पहुंचाया। तो हमने जो चीज इनहेरिट करी है नबी अलैहिस्सलाम से, उसवा हसना भी जिसको कहते हैं, वो एक तालीमी निजाम है जो कि हमने इनहेरिट किया है अपने आका अलैहिस्सलाम से, तालीम का निजाम। और अगर हम इस तालीम के निजाम को साइड पे कर दें और उसके बारे में जो है वो ये रवैया हो जाए कि जी या तो मुझे पहले से पता है या ये कि जो सब कर रहे होंगे वही ठीक होगा बस, तो ये तो तालीम नहीं हुई ना, ये तो इल्म नहीं हुआ ना, ये तो गुमान हो गया, ये तो अजम्पशन हो गई। तो इस पूरी की पूरी बात का लुब्बे लुबाब सिर्फ यही है कि भाई इल्म के बारे में हम जब तक संजीदा नहीं होंगे ना, हमारी जिंदगी जाया हो रही, ठीक है। पाकिस्तान को ठीक करना, चाहे वो दुनियावी तरीके से ठीक करने की कोशिश कर रहे थे, चाहे अब जो है वो दीनदार बनने के बाद, भाई अल्लाह ताला ठीक करेगा, दुश्मनों को जो है वो अल्लाह ताला शिकस्त देगा, हमें इस्तेमाल कर ले अल्लाह ताला पाकिस्तान को ठीक करने के लिए, दुश्मनों को शिकस्त देने के लिए, वो अल्लाह के करने का काम है, हमारे करने का क्या काम है, हमारे करने का काम यह है इक्रा, कि तुम पढ़ो, तुम सीखो, तुम इल्म हासिल करो। हल यस्तविल लजीना यअलमून वल लजीना ला यअलमून, ये दोनों जाहिल और आलिम बराबर नहीं हो सकते। इल्म हासिल करना हमारा काम है, लेकिन इस तरह से नहीं, उधर से सुन लिया, एंकर को सुन लिया, यूट्यूब के ऊपर डिस्ट्रैक्शन के जरिए से, बल्कि इल्म ऐसे नहीं हासिल किया जाता। एक दुनिया का चार आने का कंप्यूटर साइंटिस्ट जो है वो इस तरीके से नहीं बन सकता जब तक वो फोकस ना हो, जब तक वो सिस्टम के सामने अपने आप को सबमिट करे, टीचर्स के सामने अपने आप को सबमिट ना करे, वो एक चार आने का, तो मैं खुद कंप्यूटर साइंटिस्ट हूं, पता है कितना चार आने, तो दो आने का भी कंप्यूटर साइंटिस्ट है, तो पता है इस इल्म की क्या हैसियत है। वो बगैर फोकस के, बगैर सबमिशन के, वो एक खोटी पाई का जो है वो बंदा नहीं बन सकता। ये सिराते मुस्तकीम, दुनिया और आखिरत की कामयाबी डी फोकस तरीके से हम कैसे हासिल कर सकते हैं इसका है। तो मकसद सारी बात का यही था कि हम फोकस हो जाएं। ये जो बातें करी गई हैं ये तो बस एक बयान था, गुजर जाएगा, कितना आपको याद रहेगा, लेकिन इंशाल्लाह मगरिब पढ़ करके जो हम चाय नाश्ते के लिए बैठेंगे उसमें फिर आप सवाल करें, पूछें, ठीक है, और जो कोई और पूछ रहा है तो उसको फिर गौर से सुने, एंड दिस इज हाउ इट शुड कंटिन्यू, यही हमारा मकसद था। अल्लाह ताला बात की समझ अमल की तौफीक अता फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। तोहफे बना तौबा के कलिमात की थोड़ी सी बस, जो नए हज़रात हैं या ख़वातीन हैं उनके लिए, कि ये जो हमारे मशायख हैं नक्शबंदी सिलसिले के हों या इवन चिश्ती सिलसिले के हों वगैरह, ये जो तस्किया नफ्स की मेहनत करते हैं, तसव्वुफ़ और तस्बीह क़ल्ब वगैरह, तो इनका यही तरीक़ा है कि जैसे नबी अलैहिस्सलाम सल्लल्लाहु अलैहि वसल्लम के पास जब कोई आता था ईमान कबूल करने के लिए, तो वो पहले नबी अलैहिस्सलाम सल्लल्लाहु अलैहि वसल्लम जो कलमा पढ़ाते थे ना, ये कुफ्र और शिर्क से तौबा होती थी। एक चीज़ होती थी कुफ्र और शिर्क से तौबा, और दूसरा इसके अंदर मकसद क्या होता था कलमा पढ़ाने का, कि अब मैंने आपकी माननी है, आपसे गाइडेंस लेनी है। माननी का मतलब ये है आपसे गाइडेंस लेनी है, आपसे मैंने सीखना है, और उसके ऊपर अमल करके फिर मैं अपने रब को राज़ी करूँगा, ठीक है। तो कलमा का ये मतलब होता है ला इलाहा इल्लल्लाह, यानी जो अब तक मैं शिर्क करता आया हूँ तो अब मैं इकरार कर रहा हूँ, ऐलान कर रहा हूँ कि अल्लाह के अलावा और कोई इबादत के काबिल नहीं।
اور دوسرا حصہ آپ کو پتا ہی ہے محمد و رسول اللہ, ٹھیک ہے, محمد صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے رسول ہیں. تو کیا مطلب ہے اللہ کے رسول ہیں؟ کہ اللہ سے جو گائیڈنس اور جو رہنمائی آ رہی ہے وہ انہی کے واسطے سے میرے پاس آ رہی ہے, وہ ڈائریکٹلی نہیں آ رہی, ان کو بائی پاس کرتے ہوئے نہیں آ رہی, میری عقل کے واسطے سے نہیں آ رہی, بلکہ ان کے واسطے سے آ رہی ہے. تو اس کا مطلب یہ ہے کہ میں ان کو سنوں گا, ان سے سیکھوں گا, تبھی میں اپنے رب کو راضی کر سکوں گا. تو محمد رسول اللہ کا یہ مطلب ہے. تو اب اسی چیز کو جو ہے وہ امت نے آگے بڑھایا, اور جب بھی کوئی اصلاح کے لیے مشائخ کے پاس آتا تو وہ بھی ان سے یہی توبہ کے کلمات, جس میں ظاہر ہے کلمہ طیبہ سب سے بنیادی حیثیت رکھتا ہے. اور پھر جیسے جیسے علوم اور مسائل کھلتے چلے گئے تو ویسے ویسے تھوڑی اور چیزیں اس میں ایڈ کی جاتی رہیں, جو کہ ہیں وہی کلمے کے ہی تابع, ساری ساری کوئی نئی چیزیں نہیں ہیں لیکن ہیں کلمے کے تابع ہی, لیکن حالات کے حساب سے پھر اس میں کچھ اضافہ وغیرہ ضرورتاً کیا جاتا ہے, جیسے ایمان مجمل, ایمان مفصل. ٹھیک ہے, نبی علیہ السلام میں ایمان مجمل اور ایمان مفصل اس طرح سے نہیں پڑھاتے تھے, لیکن آج مشائخ پڑھاتے ہیں, ظاہر اس کی حکمت اور اس کی ریزنز ہیں. بہرحال تو یہ ایک مجموعہ گویا کہ توبہ کلمات کہلاتا ہے. مقصد اس کا یہی ہے کہ ہم جو ہے وہ اپنی گزشتہ غلطیوں والی زندگی سے توبہ کر لیں, اور اپنے ایمان کی تجدید کر لیں, اور دل میں یہ عزم اور ارادہ کر لیں کہ آئندہ کی زندگی جو ہے وہ میں نے نیکی اور تقویٰ طہارت والی گزارنی ہے, اور ساتھ ساتھ اس بات کا بھی اقرار کر لیں کہ اے اللہ آپ کی مدد کے بغیر میں یہ کام نہیں کر سکتا, ابھی تو میں نے صرف ارادہ کیا ہے, کرنا تو آپ کی مدد سے ہی ہے, اور آپ نے ہی اصل میں مجھ سے کروانا بھی ہے. تو یہ گویا کہ ایک بڑے کمپریہنسو سا ایک پیکج ہے چھوٹا سا. تو یہ ہے توبہ کلمات کی چھوٹی سی انٹروڈکشن, اس نیت کے ساتھ کہ ہم اپنی تمام زندگی کی غلطیوں کو تاہیوں کے اوپر نادم ہیں, شرمندہ ہیں, توبہ کرتے ہیں, ان کلمات کو ہم پیچھے پیچھے دہرا لیتے ہیں, اور پھر اس کے بعد ہم دعا کر کے اس کو ختم کریں گے. بسم اللہ الرحمن الرحیم. لا الہ الا اللہ محمد رسول اللہ, آمنت باللہ وملائکته وکتبه ورسله والیوم الآخر والقدر خیره والشره من الله تعالى والبعث بعد الموت. آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه اقرار باللسان وتصديق بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. أستغفر الله ربي من كل ذنب وأتوب إليه برحمتك يا أرحم الراحمين. توبہ کلمات تھے. ان کے بعد جو لوگ کسی اصلاحی تعلق کے بنانے کی نیت سے ان کلمات کو پڑھتے ہیں کہ ہاں اب ارادہ میں نے اللہ تعالیٰ کے ساتھ کر لیا, ایمان کی تجدید کر لی, لیکن جیسا کہ نبی علیہ الصلوۃ والسلام نے بھی دنیا کے اندر ایک سسٹم بنایا تھا, اور وہی سسٹم ہر جگہ اپلائی ہوتا ہے کہ بھائی کچھ بھی کرنے کے لیے یو ہیو ٹو بی پارٹ آف دا سسٹم. ٹھیک ہے, کسی کے ساتھ آپ کو ایک رہنمائی کا تعلق جوڑنا پڑتا ہے, اسی تعلق جوڑنے کو اصلاحی تعلق کہا جاتا ہے. ٹھیک ہے, زیادہ آگے کمٹمنٹ کریں تو اس کو بیعت کا تعلق کہا جاتا ہے, ورنہ اس سے پہلے کم از کم یہ اصلاحی تعلق ڈاکٹر پیشنٹ ریلیشن شپ کہلاتا ہے. تو اب جب اگر کوئی اصلاحی تعلق بنانے کی نیت سے ان کلمات کو پڑھتا ہے تو پھر اس کو معمولات بھی بتا دیے جاتے ہیں, ڈیلی روٹینز, بھائی آپ دن بھر میں یہ چند اعمال جو ہیں وہ کر لیا کریں, ان سے پھر آپ کو فائدہ حاصل ہوگا, اور آپ جو توبہ آپ نے کری ہے ان کلمات کو پڑھ کے اس توبہ کے اوپر استقامت حاصل کرنا آپ کے لیے آسان ہو. بس یہ ہے اس کی فلاسفی. ٹوٹل جو معمولات ہیں وہ کل 6 ہمارے نقشبندی سلسلے کے مشائخ, جو ہمارے پیر حضرت الفقار احمد نقشبندی رحمۃ اللہ علیہ ابھی چند دن پہلے حضرت انتقال ہوا, تو وہ ہمیں بتاتے تھے, ان کے مشائخ ان کو بتاتے تھے, تو وہ کل چھ ہیں. نمبر ایک, استغفار کی تسبیح روزانہ پڑھ لیں, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. سو دفعہ ہے صبح اور سو دفعہ شام ہے, لیکن سو نہ بھی ہو سکے پچاس ہی کر لیں, چلتے پھرتے کر سکیں, بیٹھ کے نہ کر سکیں, بہت آسانی ہے, فلیکسیبلٹی ہے اس کے اندر. استغفار, یہ معمول نمبر ایک ہو گیا. معمول نمبر دو, درود شریف نبی علیہ السلام کے اوپر. استغفار کا بھی حکم قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں کرنے کا, درود شریف پڑھنے کا بھی حکم اللہ تعالیٰ خود قرآن مجید میں فرماتے ہیں, کوئی نئی چیز تو یہ نہیں ہے. تیسرا معمول قرآن مجید کی تلاوت کرنا روزانہ, مر تو روزانہ ہی کرنا چاہیے, کر سکتے بھی ہیں خواتین کے لیے, جب چھٹی ہوتی ہے تو اس وقت یہ معمول نہ کریں, لیکن جب نہیں تو پھر وہ کریں باقاعدہ تلاوت. تو یہ تیسرا معمول ہے قرآن مجید کی تلاوت. چوتھا معمول جو ہے وہ ایک سوچ ہے جس کو وقوف قلبی کہا جاتا ہے مشائخ کی زبان میں. اس کا مطلب یہ ہے کہ علم اور ارادے سے اللہ تعالیٰ کی نافرمانی نہ کریں, ٹھیک ہے, جس کو تقویٰ بھی کہا جاتا ہے, یعنی اللہ تعالیٰ کے حکم کی نافرمانی سے بچنا, یہی چوتھا معمول ہے. تو اس میں کون سی, یہ تو کرنا ہے اور ظاہر ہے گناہ کا مطلب ہم نے تو یہ ڈیفائن کیا اپنی بچوں کی زبان میں کہ پٹائی ہوتا ہے, گناہ کا مطلب تو پٹائی ہوتا ہے. میں یہ عمل سوں ائی یجزا بھی, جو بھی گناہ کرتا ہے اس کی پٹائی ہوتی ہے. اللہ تعالیٰ قرآن مجید میں اعلان کرتا ہے, بھائی کون چاہتا ہے کہ میری پٹائی ہو؟ تو گناہ سے بچنا تو ہمارے اپنے ہی خالصتاً فائدے کی چیز ہے, تو وہی چوتھا معمول ہے گناہ سے بچنا. ہاں, اگر ہو گیا بغیر پلاننگ کے, بغیر ارادے کے آپ پھنس جاتے ہیں کسی سچویشن میں, جھوٹ نکل جاتا ہے, بد نظری ہو جاتی ہے, تو اس کا امیڈیٹ حل یہ فوراً استغفار کرنا ہے, اللہ تعالیٰ سے معافی مانگے, اللہ غلطی ہو گئی غلطی ہو گئی, اللہ آئندہ نہیں, آپ مدد فرما دیجیے, آئندہ نہیں کروں گا, آپ مدد فرما دیجیے. تو یہ وقوف قلبی کا چوتھا معمول یہی ہے. پانچواں معمول مشائخ تھوڑا تھوڑا ایک ایکسرسائز بتاتے ہیں, مراقبہ, نقشبندی سلسلے کا مراقبہ, تھوڑا سا مختلف چشتی کا مراقبہ, تھوڑا سا مختلف سہروردی کا, تھوڑا وہ یہ ایک ایکسپیرینشیل قسم کی چیز ہے جو کہ ڈاکٹر بتاتا ہے اپنے پیشنٹس کو, ایز لانگ اس کے اندر کوئی حرام انگریڈینٹس نہ ہو تو آپ دوا استعمال کرتے ہیں. تو اس کا یہی اس کی مثال ہے کہ مشائخ جو ہے وہ ایک میڈیسن کے طور پہ مراقبہ بھی کرنے کو کہہ دیتے ہیں, کہ تھوڑی دیر کے لیے آنکھوں کو بند کر کے سر کو جھکا کے اپنے دل کی طرف متوجہ ہو کر کے یہ نیت کریں کہ اللہ کی رحمت آ رہی ہے میرے دل میں, میرے دل میں سما رہی ہے, دل سے گناہوں کی ظلمت اور سیاہی دور ہو رہی ہے اللہ کی رحمت کے آنے کی وجہ سے, اور میرا دل اللہ 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 یہ پکار رہا ہے. یہ گویا کہ ایک سوچ ذہن میں باندھ لی, اب جو ہے وہ دل کی طرف متوجہ ہو کے اس اللہ 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 کی آواز کو سننے کی کوشش میں لگ جائیں, جتنی دیر بیٹھے سننے کی کوشش میں لگے رہیں گے اسی کو مراقبہ کہا جائے. پانچ منٹ ہو, دس منٹ ہو, پندرہ منٹ ہو, جو آپ کے حالات کے حساب سے آپ ٹائم اس کو دے سکتے ہو, تو اتنا مراقبہ جو ہے وہ کریں روزانہ. یہ پانچ معمولات ہو گئے. چھٹا معمول جو ہے یہ خالصتاً علم حاصل کرنے والا معمول, اس کو رابطہ شیخ کہتے ہیں, ٹھیک ہے. لیکن اس میں اور عام طور پہ علم حاصل کرنے میں بس اتنا فرق ہے کہ عام طور پر آپ بیان میں کلیکٹیولی بیٹھ کر کے علم حاصل کرتے ہیں, کتاب سے بھی جو ہے وہ ایک لکھ دی گئی, اب ہزاروں لوگ اس کتاب کو پڑھ رہے ہیں, لیکن رابطہ شیخ میں جو آپ علم حاصل کرتے ہیں یہ بہت ہی پرسنلائزڈ قسم کا, ون ٹو ون اپنی ذاتی زندگی کے بارے میں علم حاصل کہ مجھے کیا کرنا چاہیے, مجھے کیسے بچنا چاہیے, میرے اوپر کیا چیز اپلائی ہوتی ہے, میرے گھر کے اندر, یہ سب کا سب جو ہے وہ رابطہ شیخ میں کور ہو جاتا ہے. تو یہ علم حاصل کرنے ہی کا معمول ہے. تو چھٹا معمول شیخ کی رہنمائی میں علم حاصل کرنا, ٹھیک ہے, اس کو رابطہ شیخ کہتے ہیں. کل چھ معمولات ہو گئے, ان کے اوپر اگر ہم کچھ محنت کرنا شروع کریں گے تو ان کے ثمرات و برکات ہم ان گاؤں سے دیکھیں گے. ہزاروں نہیں لاکھوں لوگوں نے اس راستے سے زندگی کو بدلا ہے, اللہ تعالیٰ کی مدد سے بھی, آف کورس ہماری بھی زندگی بدلنے میں ہماری مدد فرمائیں گے, ٹھیک ہے. یہ معمولات ہو گئے. کوئی سوال اس کے بارے میں یا بیان کے کسی موضوع کے بارے میں یا ان جنرل کوئی بھی ہو, تو وہ ہم انشاءاللہ دعا کے بعد جو بیٹھیں گے چائے کے اوپر تو اس میں پھر ضرور سے آپ کریں. اب دعا کر کے بسم اللہ الرحمن الرحیم. سبحان ربی العلی الکبیر. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين.
ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين اے کریم آقا ہم تیرے عاجز مسکین بندے ہیں اے اللہ ہمارے گناہوں کو معاف فرما ہمارے عیبوں کی پردہ پوشی فرما اے اللہ ہماری نگاہوں کو پاک فرما اے اللہ ہمارے دلوں کو صاف فرما اے اللہ ہمارے سینوں کو روشن و منور فرما اے اللہ ہمارے انگ انگ ہڈی ہڈی بوٹی بوٹی میں اپنے ذکر کو جاری فرما اے اللہ اپنی محبت کو پیدا فرما اے اللہ ہمارے سینوں کو بھی اپنی محبت کے خزینے بنا اے اللہ جیسے اپنے ایمان والے بندوں کے سینوں کو آپ نے اپنی محبت کے خزینے بنایا اے اللہ ہم اپنے آپ کو ایمان والا کہتے تو ہیں سمجھتے تو ہیں اور اے اللہ گمان بھی یہی رکھتے ہیں کہ ایمان کا کوئی نہ کوئی درجہ ہمیں حاصل ہے لیکن اے اللہ اپنے آپ کو آپ کی محبت سے ہم عاری پاتے ہیں اے اللہ ہم محروم پاتے ہیں اے اللہ اپنی محبت سے ہمیں محروم نہ فرما اے اللہ ہمیں ایسا ایمان عطا فرما کہ جس کے بارے میں آپ نے خود خبر دی کہ والذین آمنوا اشد حبا للہ کہ ایمان والے تو وہ ہوتے ہیں جو اللہ تعالیٰ سے شدید محبت کرتے ہیں اے اللہ ہم دنیا کی محبت میں گم ہو گئے اے اللہ دنیا کی محبت آپ کی محبت کی رکاوٹ ہوتی ہے اے اللہ آپ نے دنیا سے محبت نہ کی اے اللہ آپ یقیناً اس دل سے بھی محبت نہیں کرتے کہ جس دل میں دنیا کی محبت رچ بس جاتی ہے اے اللہ دنیا کی محبت غیر اللہ کی محبت اپنے نفس کی محبت اے اللہ اپنی محبت اے اللہ آپ کے دشمنوں کی محبت اے اللہ آپ کے حبیب علیہ الصلوۃ والسلام کے دشمنوں کی محبت اے اللہ انکار کرنے والوں کی محبت کافرین کی محبت کفر کی محبت اے اللہ یہ ساری وہ محبتیں ہیں جو آپ کی محبت سے ہمیں محروم کر رہی ہیں کر چکی ہیں اے اللہ ان محبتوں کو ایک رحمت کی نگاہ ڈال کر کے ہمارے دلوں سے باہر نکال دیجئے اے اللہ ان کو اپنے دلوں سے نکالنا ہمارے لیے بہت مشکل کام ہے اے اللہ یہ کوٹ کوٹ کر کے ہمارے دل میں بھر چکی ہیں اے اللہ آپ کی محبت کے لیے ہمارے دل میں کوئی جگہ باقی نہیں رہی اے اللہ کوٹ کوٹ کر کے ہم نے یا کسی ہمارے جاننے والے نے یا ہمارے ماحول معاشرے نے ہمارے تعلیمی نظام نے اے اللہ اس میڈیا نے جس کے اوپر ہم اپنا وقت ضائع کرتے ہیں اے اللہ کوٹ کوٹ کے ان ساری نجاستوں کی محبتیں بھر دی ہیں لیکن اے اللہ ان نجاستوں کی وجہ سے ہمارا دل نجس ہو چکا اے اللہ اس نجس دل کو لے کر کے ہم آپ کے پاس نہیں حاضر ہونا چاہتے اے اللہ ان نجاستوں کو ان کی محبتوں کو کوٹ کوٹ کے آپ ہمارے دل سے باہر نکال دیجئے اے اللہ آپ کے لیے کام بہت آسان ہے ہمارے لیے کام ناممکن کے برابر ہے اے اللہ آپ مہربانی فرما دیجئے اے اللہ ہمیں ہماری نسلوں کو ہماری اولادوں کو اے اللہ ہماری بہنوں بیٹیوں کو ہمارے بیٹوں کو ہمارے جوانوں کو اے اللہ ہمارے بوڑھوں کو ہم سب کو اپنی محبت کے لیے قبول فرما لیجئے اے اللہ یقیناً یہ آپ ہی کی ایک نگاہ کی بات ہے اے اللہ آپ ہی کی پسند کی بات ہے اے اللہ آپ ہی قادر ہیں مطلق ہیں اے اللہ آپ ہر چیز کے اوپر اختیار رکھتے ہیں اے اللہ بے شک ہمارے اندر ہدایت کی وہ طلب اور تمنا نہیں ہے کہ جس کے بنیاد پر ہم آپ کی محبت کی توقع رکھیں لیکن اے اللہ ہدایت دینا بھی تو آپ ہی نے اپنے ذمے رکھا ہے اے اللہ جہاں آپ نے یہاں تک پہنچا دیا یہ باتیں سننے کی توفیق عطا فرما دی اے اللہ ان باتوں کو سمجھنے کی کوشش کرنے کی توفیق عطا فرما دی اے اللہ اس دعا کو مانگنے کی توفیق عطا فرما دی کہ آپ کی محبت ہمیں مل جائے اے اللہ یہ سب بھی تو ہم نے اپنی عقل سے نہیں کیا اپنے بل بوتے سے نہیں کیا اے اللہ آپ نے حالات بنا دیے آسان فرما دیا اے اللہ پہنچنے کی توفیق عطا فرما دی ورنہ بلایا تو اور بھی کئی لوگوں کو گیا تھا اے اللہ کسی بہت سے ایسے جنہوں نے جواب تک نہ دیا اے اللہ بہت سے ایسے جنہوں نے آنے کی کوشش تک نہ کری اے اللہ آپ نے مہربانی فرمائی یہاں تک پہنچا دیا اے اللہ آگے بھی مہربانی آپ ہی فرما دیجئے اے اللہ ہمیں دل سے آپ کی محبت کی طلب مانگنے کی توفیق عطا فرما دیجئے. اے اللہ ہمیں طلب عطا فرما دیجئے. اے اللہ بے طلبوں کی صف میں سے ہمارے نام کو باہر نکال دیجئے. اے اللہ ہمیں طالب محبت بنا دیجئے. اے اللہ طالب عشق بنا دیجئے. اے اللہ طالب علم بنا دیجئے. اے اللہ طالب عمل بنا دیجئے. اے اللہ طالب جنت بنا دیجئے. اے اللہ آپ کی لقاء کا طالب بنا دیجئے. اے اللہ آپ کی رضا کا طالب بنا دیجئے. اے اللہ آپ کے لیے سب کرنا بہت آسان ہے. اے اللہ ہمارا چھوٹا منہ بڑی بات ہے, لیکن اے اللہ آپ کے بڑے در کو دیکھ کے, اے اللہ آپ کی رحمت کو دیکھ کر کے, اے اللہ آپ کی شان بے نیازی کو دیکھ کر کے, اے اللہ آپ کی قدردانی کو دیکھ کر کے, اے اللہ ہم گندوں کو بھی, اے اللہ یہ لگ گئی کہ ہم آپ سے بھی مانگ ہی لیں. اے اللہ عطا کرنا نہ کرنا تو آپ کا کام ہے. اے اللہ ہم آپ کو مجبور تو نہیں کر سکتے, لیکن اے اللہ آپ ہی ہمیں ایسی دعا مانگنے کی توفیق عطا فرما دیں کہ جس سے کہ آپ کا عرش بھی ہل جائے اور آپ کے فیصلے صادر ہو جائیں, اور ہم سب کے بارے میں آپ کا یہ فیصلہ آ جائے کہ تمہارے اٹھنے سے پہلے میں تمہاری غلطیوں کو معاف کرتا ہوں, تمہارے گناہوں سے صرف نظر کرتا ہوں, درگزر کرتا ہوں, اور تمہیں بھی اپنی محبت میں سے میں کچھ نہ کچھ حصہ دینے کے لیے تیار ہو گیا ہوں. اے اللہ باقی اسباب بنانے, اے اللہ باقی جو ہے وہ کہاں پہنچانا ہے, کہاں سے سمجھ ملنی ہے, کہاں سے علم ملنا ہے, اے اللہ یہ سب آپ کے لیے کرنا اتنا ہی آسان کام ہے کہ جتنا کہ ہمیں معاف کر دینا آپ کے لیے آسان کام تھا. اے اللہ آپ ہی اسباب بنانے والے ہیں. اے اللہ بنا دیجئے. اے اللہ ہمیں مزید اپنی زندگی کا ایک لمحہ بھی ضائع کرنے سے بچا لیجئے. اے اللہ ہماری زندگی کے باقی ماندہ لمحات کو قیمتی بنا دیجئے. اے اللہ یہ زندگی کتنی اے اللہ بے وقت ہے. اے اللہ کتنا اس کا بے بھروسہ ہے. اے اللہ کسی وقت پتہ نہیں ختم ہو جائے. اے اللہ اب دعا مانگنے کی توفیق عطا فرما دی. اے اللہ ہم آپ سے بہترین گمان رکھتے ہیں کہ اس زندگی کا خاتمہ آج ہو یا بعد میں ہو, لیکن آپ اسی توبہ کی حالت میں ہی ہمیں خاتمہ عطا فرمائیں گے. اے اللہ توبہ کے بارے میں آپ نے بتلا دیا اپنے حبیب علیہ السلام کے واسطے سے, التائب حبیب اللہ, کہ تائب جو ہے وہ اللہ کا محبوب ہوتا ہے. التائب الذنب کمن لا ذنب له, کہ جو گناہوں سے توبہ کرتا ہے وہ ویسا ہی ہے جیسا اس نے گناہ کیا ہی نہیں. اے اللہ توبہ کے ساتھ آپ نے اپنی محبت کو جوڑ دیا ہے. اے اللہ توبہ کے ساتھ آپ نے اپنی مغفرت کو جوڑ دیا ہے, کامیابی کو جوڑ دیا ہے. اے اللہ ہمیں توبہ کی سچی توفیق عطا فرما دیجئے, اور اسی توبہ کے اوپر باقی ماندہ زندگی گزارنے کی توفیق عطا فرما دیجئے. اے اللہ اس کے راستے میں جو بھی رکاوٹ ہے, غلط فہمیاں ہیں, شیطان کے دھوکے ہیں کہ بس تمہارا کوئی مسئلہ نہیں, تم تو بہت نیک ہو, مسئلہ تو دوسروں کا ہوتا ہے, مسئلہ تو کچھ اور ہوتا ہے. اے اللہ شیطان کے ان بہکاووں سے ہماری حفاظت بھی آپ ہی کر سکتے ہیں. اے اللہ حفاظت فرما دیجئے غلط فہمیوں سے اور غلط گمانوں سے اور ازمشن سے. اے اللہ آپ ہماری حفاظت فرما دیجئے, علم نافع عطا فرما دیجئے, اے اللہ عمل صالح عطا فرما دیجئے, اے اللہ اخلاص کی دولت عطا فرما دیجئے, اللہ خاتمہ بالخیر عطا فرما دیجئے, اے اللہ زندگی میں بھی خوشیاں اور عزتیں عطا فرما دیجئے, آخرت کی بھی عزتیں اور خوشیاں عطا فرما دیجئے. اے اللہ آپ کے خزانوں میں کوئی کمی نہیں ہوگی. اگر ہم سب کو معاف کر کے آپ اپنی جنت میں داخل کر دیں گے, ہماری دنیا کے مسئلے بھی حل کروا دیں گے, آخرت کے مسئلوں سے بھی ہمیں خلاصی عطا فرما دیں گے. اے اللہ آپ کی جنت میں کوئی کمی نہیں ہوگی. اے اللہ آپ کے خزانوں میں اتنا بھی کمی نہیں ہوگی کہ جتنا سمندر کے پانی میں اگر سوئی نکال کر کے باہر ڈال کے باہر نکال دی جائے تو اس کے ساتھ جتنا چھوٹا سا پانی کا قطرہ لگتا ہے اس سے سمندر کے اندر بھی کمی واقع ہو جاتی ہے. لیکن آپ کی رحمتوں میں اور جنتوں میں ہمیں معاف کر دینے سے کوئی کمی واقع نہیں ہوگی. اے اللہ آپ نے مہربانی فرمائی کہ ہمیں یہ باتیں اپنے نیک بندوں کے واسطے سے پہنچا دیں. اے اللہ ان کو سمجھا دیا اور ان کے اوپر اعتماد کرنے کی توفیق عطا فرما دی. اے اللہ یہ صرف اور صرف آپ کا فضل و کمال ہے, آپ کی رحمت ہے. اے اللہ آئندہ کی زندگی کے لیے بھی اپنی رحمت کو برقرار فرما دیجئے. اے اللہ ہمیں اپنی دین کی اپنی رضا والی زندگی, اپنی پسند والی زندگی کے لیے قبول فرما دیجئے. اے اللہ جن ہمارے بھائی بہنوں نے یہ اپنے گھر کو پیش کیا دین کی بات کرنے کے لیے, دین کی نسبت سے جڑنے کے لیے, اے اللہ اس سے ان کو اپنی محبت کے بدلے قبول فرما لیجئے. اے اللہ اپنی محبت میں سے وافر حصہ عطا فرما دیجئے. اے اللہ اس کے انتظام کے لیے جن دیگر حضرات نے, خواتین نے, اے اللہ اپنی محنت کری, اپنی فکریں شامل کریں, اے اللہ ان سب کو بھی ان میں حصہ عطا فرما دیجئے. اے اللہ ہم سب کے آنے کو قبول فرما لیجئے. اے اللہ ہماری ان دعاؤں میں ہمارے تمام اعزاء و اقارب کو شامل فرما دیجئے, ہمارے دوست احباب کو شامل فرما دیجئے. اے اللہ ہمارے ہم وطنوں کو شامل فرما دیجئے. اے اللہ تمام ایمان والوں کو شامل فرما دیجئے. اے اللہ جو مانگنا چاہیے تھا نہیں مانگ سکے. اے اللہ آپ کو ہماری ضرورتوں کا بھی ہم سے زیادہ علم ہے. اے اللہ ضرورتوں کو پورا کرنے کا بھی آپ ہی کے پاس سارا کا سارا سامان ہے, اسباب ہیں. اے اللہ جو مانگنا چاہیے تھا نہیں مانگ سکے. اے اللہ اپنے غیبی خزانوں سے ہماری ان ضرورتوں کو بھی پورا فرما دیجئے. اے اللہ جو ہمارے عزیز و قارب دوست شدار فوت ہو چکے, اے اللہ ان سب کی مغفرت فرما دیجئے. جن کی مغفرت ہو چکی اپنے قرب کے اعلیٰ درجات عطا فرما دیجئے. اے اللہ ہماری طرف سے ہمارے والدین کو, ہمارے اساتذہ کرام کو, اور ہمارے مشائخ عظام کو, خصوصاً ہمارے شیخ حضرت مولانا پیر ذوالفقار احمد نقشبندی رحمۃ اللہ علیہ کو, اے اللہ بہترین جزائے خیر عطا فرما دیجئے. اے اللہ انہوں نے ہمیں آپ کا در دکھایا, اے اللہ آپ سے مانگنا سکھلایا, اے اللہ ہماری نظروں میں ہماری حیثیت کھول کے رکھ دی کہ ہماری کیا حیثیت ہے, ہم کس قابل ہیں کس قابل نہیں ہیں. اے اللہ اس کے اوپر ان کو بہترین جزائے خیر عطا فرما دیجئے. اے اللہ ہم تو ساری زندگی اپنے بارے میں اور دوسروں کے بارے میں دھوکے میں ہی مبتلا رہتے, حقیقت سے دور ہی رہتے, گمانوں کے اوپر ساری زندگی گزار کے اس کو ضائع ہی کر دیتے. اے اللہ آپ نے ایسے لوگوں کو واسطہ بنایا. اے اللہ آپ کا بھی شکریہ. اور اے اللہ جن انسانوں کو آپ نے واسطہ بنایا, اے اللہ ان کے بھی ہم شکر گزار ہیں, کیونکہ آپ کے حبیب علیہ الصلوۃ والسلام نے فرمایا, من لم یشکر الناس لم یشکر اللہ, جو انسانوں کا شکر ادا نہیں کرتا وہ اللہ کا بھی شکر ادا نہیں کرتا. اس وجہ سے اے اللہ ممنون اور مشکور ہیں آپ کے بندوں کے بھی. اے اللہ ہمیں وفادار بنا دیجئے. اے اللہ ہمیں دغا باز نہ بنا دیجئے, دھوکے باز نہ بنا دیجئے. اے اللہ ہمیں سچی اور سچی زندگی عطا فرما دیجئے, بہترین اخلاق حمیدہ عطا فرما دیجئے, ایک دوسرے کے لیے رحمت کا سبب بنا دیجئے. اے اللہ ہماری گھرانوں کی الجھنوں اور مصیبتوں کو دور فرما دیجئے, معاشی مصیبتوں کو دور فرما دیجئے. اے اللہ اپنی رحمت نازل فرما دیجئے. اے اللہ زحمتوں کو دور فرما دیجئے, ایک دوسرے کے یہ باہمی محبت و الفت کا سبب بنا دیجئے. اے اللہ ہماری تمام دعاؤں کو اپنی رحمت سے قبول فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.